الحمد لله وكفى والسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قال أراغب أنت عن آلهتي يا إبراهيم لئن لم تنتهي لأرجمنك واهجرني مليا. قال سلام عليك، سأستغفر لك ربي إنه كان بي حفيا. إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. اس کلاس میں ہم سورہ مریم کی تفسیر پڑھ رہے ہیں. اس میں ہم اس آیت کے اوپر ہی پچھلی ساری کلاس میں بات کرتے رہے، جس میں اللہ تعالیٰ نے ارشاد فرمایا حضرت ابراہیم علیہ السلام اور ان کے والد کی بات چیت کو نقل فرماتے ہوئے کہ ابراہیم علیہ السلام نے تو اپنے والد سے کہا تھا نا کہ آپ ان بتوں کی کیوں پرستش کرتے ہیں، یہ تو نہ سن سکتے ہیں نہ بول سکتے ہیں نہ یہ آپ کو کوئی کام کر سکتے ہیں، اور میں آپ سے یہ کہتا ہوں کہ مجھے اللہ تعالیٰ نے علم دیا ہے جو آپ کو نہیں دیا ہے، اور آپ میری اتباع کریں، یعنی جیسے جیسے میں آپ کو کرنے کو کہوں ویسے ویسے آپ کریں تاکہ آپ صراط المستقیم کے اوپر چل سکیں، اور یہ کہ آپ شیطان کی عبادت نہ کریں. کیونکہ یہ ساری باتیں ابراہیم علیہ السلام نے ان کے ساتھ کہیں، تو جو والد تھا ابراہیم علیہ السلام کا، کیونکہ وہ مسلمان نہیں ہوا اور کفر کی حالت میں ہی اس کا انتقال ہوا، تو اس وجہ سے ایسا کوئی اور ادب کی اس کی ضرورت نہیں ہے. تو فرمایا، یعنی اس نے کہا کہ قالا، اس نے کہا اراغب انت عن آلہتی یا ابراہیم، کیا تم میرے الہوں سے یعنی میرے معبودوں سے تم پھرے ہوئے ہو اے ابراہیم. تو اس میں جو لفظ راغب استعمال ہوا ہے، تو اس کی پھر ہم نے کافی ساری پچھلی کلاس میں تشریح کری تھی کہ یہ جو رغبت کا جو معاملہ ہے نا، یہ انسان کی طبیعت کے میلان کو، اس کے طبیعت کے جو اس کے اندر جو ایک طلب ایک جھکاؤ پیدا ہوتا ہے. میلان کا مطلب جھکاؤ، ٹھیک ہے؟ تو جھکاؤ کو جو ہے وہ رغبت کہتے ہیں، اور یہ رغبت جو ہے نا، یہ بیسیکلی بالکل ابتدائی شکل ہوتی ہے، ٹھیک ہے؟ بالکل ابتدائی سمجھ لیں کہ جذبہ ہوتا ہے، رغبت کا جذبہ جو کہ انسان کے اندر پیدا ہوتا ہے کسی چیز کی بھی طرف، ٹھیک ہے؟ اب دو طرح کی چیزیں اللہ تعالیٰ نے دنیا میں پیدا کری، ایک اچھی دوسری بری. یہ جو دنیا ہے یہ صرف اچھی چیزوں کا مجموعہ نہیں ہے، اور یہ دنیا صرف بری چیزوں کا مجموعہ نہیں ہے، رائٹ؟ جنت ہے جو کہ اچھی چیزوں کا مجموعہ ہے، وہاں کوئی بری چیز نہیں ہے، اور جہنم ہے جو کہ بری چیزوں کا مجموعہ ہے جہاں پہ کوئی اچھی چیز نہیں ہے. لیکن اس دنیا کے اندر تو دونوں چیزیں اللہ تعالیٰ نے ساتھ ساتھ رکھی ہیں نا، وہ انسان کی رغبت پیدا ہوتی ہے اچھی چیز کی طرف یا بری چیز کی طرف، ٹھیک ہے؟ تو پچھلے ہفتے پچھلی جو کلاس تھی اس میں آپ کو ایک مثال دے کر کے یہ سمجھایا تھا کہ رغبت کیا چیز ہوتی ہے، ٹھیک ہے؟ تو کسی کو مثال یاد ہے ذرا سا، اگر آپ کوئی انڈیکیٹ کر سکے کسی ایک لفظ کے ذریعے سے کہ وہ مثال کیا استعمال کری تھی رغبت کو سمجھانے کے لیے؟ کسی کو یاد ہے؟ ماشاء اللہ، مثال یاد ہے. آواز تو آ رہی ہے نا؟ کپڑے خریدنے سے لے کر، ہاں کپڑے خریدنے والی مثال، ٹھیک ہے؟ جب ایک خان کی دکان میں جاتے ہیں کپڑے وغیرہ، تو وہاں پر پھر آپ پہلے دیکھتے رہتے ہیں نا، چیزوں کو آبزرو کرتے ہیں، ٹھیک ہے؟ اور اس کے بعد پھر کسی ایک کپڑے کی طرف، ایک تھان کی طرف، ایک پرنٹ کی طرف آپ کی رغبت پیدا ہوتی ہے. پھر اب آپ اس کو ذرا غور سے دیکھتے ہیں اور پھر اس کو طلب کرتے ہیں، ٹھیک ہے؟ دکاندار سے کہتے ہیں کہ مجھے یہ دکھائیے ذرا، तो अब आपने उसको तलब किया, लेकिन अभी आपने उसको खरीदा नहीं है, इतना ज्यादा तलब नहीं किया है कि उसको घर भी लेकर के जाए, ठीक है। तो दुकानदार को बेसिकली आपके इस बुलाने से ये अंदाजा हो जाता है कि आपके दिल में रغبत तो हो चुकी है पैदा इसकी, ठीक है ना। अब वो दुकानदार जो है वो आपके अंदर फिर तलब को बढ़ाने की कोशिश करता है कि बस इतना नहीं कि बस मुझे यहाँ पर दे दो ये कपड़ा, मैं उसको देख लूं, बल्कि ये तलब इतनी बढ़े कि आप उसको खरीद करके घर भी ले जाएं, ठीक है ना। तो खरीदने का क्या तरीका होता है, यानी पहले तो वो आपको उसके फजाइल बयान करता है, उसको जो है वो अपने ऊपर चढ़ा करके आपको दिखाता है और उसका झोल दिखाता है कि जी इसका ये झोल बन रहा है। जाना पड़ता है हमें भी खवातीन के साथ कपड़े वपड़े खरीदने के लिए, तो देखिए ये चीजें, तो दिखाता है जी ऐसे है, फिर वो यानी ये आपके अंदर तलब पैदा कर रहा होता है ना। तो जब आपके अंदर तलब पैदा हो जाती है तो फिर वो आपको फ्री में देता है वो कपड़ा, फ्री में तो नहीं देता ना, ठीक है। वो आपसे उसकी प्राइस तलब करता है, चाहे नेगोशिएशन के बगैर आप उसको प्राइस दे दें या नेगोशिएशन के साथ दें, लेकिन बहरहाल प्राइस देनी पड़ती है, ठीक है। तो फिर वो प्राइस आपसे ले लेता है, उसकी कीमत ले लेता है, और फिर वो आपको कपड़ा दे देता है, ठीक है। फिर आप कपड़े को लेके जाती हैं और उसको एक दर्जी को देती हैं, उससे वो कपड़ा बना करके लिबास आपको बना करके दे देता है, और लिबास के साथ फिर इंसान को अच्छी खासी एक मोहब्बत होती है, ठीक है। और फिर मोहब्बत तलब के बाद मोहब्बत पैदा हो जाती है, और मोहब्बत अगर बढ़ती रहे और बढ़ते बढ़ते उस मुकाम तक पहुंच जाए जब अब आपके लिए यही चीज सबसे ज्यादा अहम हो जाए, दूसरी चीजों के मुकाबले में यही चीज आपके लिए सबसे ज्यादा अहम हो जाए, तो इस वाली मोहब्बत को फिर इबादत कहते हैं, ठीक है। मिसाल के तौर पर एक औरत ने प्रिंट खरीदा, बहुत अच्छा सा उसको बहुत पसंद आया उसको प्रिंट, उसने उसका लिबास बना लिया, ठीक है। अब उस लिबास से उसको मोहब्बत तो हो गई है, ठीक है ना। तो ठीक है भाई, लिबास से मोहब्बत हो जाना कोई ऐसी हराम चीज तो नहीं है। वो चाहती है कि हर जगह उस लिबास को पहन करके जाए, अच्छी जगहों पे जहां पे वो दिखाना चाहती है उस लिबास को, तो वो पहन के जाए। अब ये जो मोहब्बत उसके दिल में इस लिबास की पैदा हो गई है, ठीक है ना, अब वो इस लिबास को जो है वो चाहती है कि लोग भी देखें मुझे। अब अगर ये चाहत उसके अंदर कि लोग मेरे इस लिबास को देखें औरतों की हद तक रहती है, ठीक, औरतों की हद तक रहती है, तो फिर तो ठीक है, ठीक है ना। क्योंकि औरत को दूसरी औरत का लिबास देखने के ऊपर अल्लाह ताला ने कोई पाबंदी नहीं लगाई है। लेकिन अगर ये इतनी आगे बढ़ जाती है कि वो कहती है कि मैं मर्दों को भी ये लिबास दिखाऊं, है ना भाई, क्यों दिखाते हैं आप इसलिए दिखाते हैं ना ताकि लोग निगाहें उठा करके आपको देखें, आपकी तरफ मुतवज्जे हो, राइट। लिबास किसी को दिखाने का मकसद ये होता है कि उनको अपनी तरफ मुतवज्जे करें, दिखाएं उनको, वो जरा आपको देखें इस कपड़े को पहने हुए, ठीक है ना। तो अब अगर ये औरतों की हद तक था तो फिर शरीयत के अंदर जायज था, लेकिन अगर ये वहां से बढ़ करके मर्दों तक पहुंच जाए कि जी मर्द भी मुझे देखें, मर्दों से मैं अपने आप को क्यों छुपाऊं, अपने लिबास को क्यों छुपाऊं, मर्द भी मेरी तरफ मुतवज्जे हो, तो अब ये क्या हो जाएगी, ये अल्लाह ताला के हुक्म के खिलाफ हो जाएगा, ठीक है ना। क्योंकि परवरदिगार ने पर्दे का हुक्म दिया औरत को गैर महरम से, ठीक है ना। तो अब गैर महरम को ये चाहती है कि मैं दिखाऊं, तो इसने क्या किया, इसने इस लिबास की मोहब्बत को जो है वो अल्लाह ताला के हुक्म के ऊपर फौकियत देनी शुरू कर दी, अल्लाह के हुक्म के ऊपर फौकियत देनी शुरू कर दी। अब जो है ना ये मोहब्बत इस कपड़े के लिए, ये सिर्फ मोहब्बत नहीं है बल्कि अब ये इबादत बन गई है, अब ये इस कपड़े की इबादत कर रही है, ये कपड़ा उसके लिए एक इलाह बन गया है। इस कपड़े को दिखाने की ख्वाहिश भी कह सकते हैं इसको, कि इस कपड़े को दिखाने की ख्वाहिश इसके लिए इलाह का शक्ल इलाह की शक्ल इख्तियार कर गई है, ठीक है। तो ऐसे होता है मामला, ये बात असल में आपको समझानी थी कि रगबत पहले पैदा होती है, फिर तलब पैदा होती है, फिर मोहब्बत पैदा होती है, और फिर वो मोहब्बत अगर बढ़ती जाए तो इवेंचुअली अल्टीमेटली वो जा करके इबादत की शक्ल इख्तियार कर लेती है। और इसके अंदर एक और अहम बात बीच में आपकी बरकत से जो आई थी, ठीक है ना, यानी सुनने वाले की भी एक बरकत होती है, उसकी उसका इखलास होता है, उसके अंदर एक तलब होती है, तो बोलने वाले के दिल में फिर अल्लाह ताला कुछ ऐसे ख्याल पैदा कर देते हैं जो पहले नहीं भी पैदा हुए थे, पहले कभी नहीं पैदा हुए थे। तो आपकी बरकत से दो चीजें पिछली क्लास में एडिशनल आई थी जो कि ساجس کے دل میں پہلے کبھی نہیں آئی تھی. وہ کیا, ایک تو یہ تھان والی مثال, یا آج تک اس تھان والی مثال کو ساجس نے پہلے استعمال نہیں کیا تھا, حالانکہ یہ کانسیپٹ پہلے بھی کئی دفعہ ایکسپلین کر چکے ہیں. ٹھیک ہے, ایک تو تھی تھان والی مثال, اور دوسری کیا چیز تھی آپ کو بتایا تھا کلاس میں جو کہ پہلی دفعہ دل میں آئی ہے, کسی کو یاد ہے؟ دوسرا وہ کون سا والا کانسیپٹ تھا, رغبت طلب محبت عبادت سمجھانے میں, جو کہ بڑا یونیک تھا, پچھلی دفعہ ہی پہلی دفعہ اس کانسیپٹ کو استعمال کیا ہے سمجھانا, کسی کو یاد ہے؟ یہ ذرا مشکل سوال ہے. ایک تو تھان والی مثال پہلی دفعہ دل میں آئی تھی پچھلی کلاس میں, رائٹ, اور دوسری جو بات تھی, دوسرا جو کانسیپٹ تھا, پرانی اسٹوڈینٹس جو ہیں جو پہلے بھی اس کانسیپٹ کو ساجد سے سن چکی ہیں, ان کو یاد ہے کہ ان کو جب سمجھایا تھا تو وہ والی بات نہیں تھی, اور پچھلی کلاس میں دین اسینشلز فار ویمن کی تفسیر کلاس میں جو سمجھایا تھا تو وہ والی بات ایڈ ہوئی تھی اس کے اندر. وہ کیا تھی؟ عجیب بات اللہ نے دل میں ڈالی تھی. کیا تھی؟ ہاں ماشاءاللہ, ان کو یاد ہے, قیمت ادا کرنی پڑتی ہے طلب پر, قیمت ادا کرنی پڑتی ہے طلب. جب آپ کسی چیز کو بھی کرتے ہیں تو وہ فری میں نہیں ملتی, بلکہ انگریزی کا ایک محاورہ بھی ہے کہ نتھنگ از فار فری, کوئی بھی چیز مفت کی نہیں ہوتی, ہر چیز کی کوئی نہ کوئی قیمت ہوتی ہے. ضروری نہیں ہے کہ روپے کی شکل میں ہو, ڈالر کی شکل میں ہو, یا سونے چاندی کی شکل میں ہو, قیمت کسی بھی شکل میں ہو سکتی ہے. انسان اپنی عزت کو قربان کر سکتا ہے کسی چیز کو حاصل کرنے کے لیے, انسان اپنی جان کو قربان کر سکتا ہے کسی چیز کو حاصل کرنے کے لیے. تو عزت بھی قیمت کے طور پہ ادا کر سکتا ہے انسان, جان بھی قیمت کے طور پہ ادا کر سکتا ہے انسان, اپنے تعلقات, لوگوں کے ساتھ تعلقات کو قربان کرنا پڑتا ہے, یہ بھی ایک قیمت ہوتی ہے. قیمت ادا کرنے کا مطلب بیسیکلی یہ ہوتا ہے کہ آپ کے پاس کوئی چیز تھی, آپ کی ملکیت میں کوئی چیز تھی, کسی اور چیز کو حاصل کرنے کے لیے آپ کو یہ والی چیز اپنے سے جدا کرنی پڑی, اپنے سے جدا کرنی پڑی, اسی کو قیمت ادا کرنا کہتے ہیں, ہے نا؟ جب آپ کے پرس کے اندر ریال تھے, وہ آپ کی ملکیت میں تھے, جب آپ کو کپڑا خریدنا پڑ گیا یا آپ کو اب کپڑے کی طلب پیدا ہو گئی, تو اب کیا کرنا ہوگا آپ کو؟ اگر اس کپڑے کی قیمت 50 ریال ہے یا 50 روپے, 50 ڈالر جو بھی ہے, تو ان 50 روپوں کو اپنے سے جدا کرنا پڑے گا, ان 50 روپوں کو چھوڑنا پڑے گا, دکاندار کے حوالے کرنا پڑے گا, تب آپ کو وہ کپڑا ملے گا, اس کے بغیر وہ کپڑا نہیں ملے گا. یہ ہے قیمت کا کانسیپٹ. ٹھیک ہے, تو یہ ایک ایسی بات تھی جو کہ پہلے کبھی دل میں نہیں آئی تھی اس کانسیپٹ کو سمجھاتے ہوئے, قیمت والا. کیونکہ لوگ ذرا آج کل سوال بھی کچھ اس طرح کے کر رہے ہیں کہ جی قیمت میں نہیں ادا کرنا چاہتی, لیکن جو ہے میں مٹیریل خریدنا چاہتی ہوں, میں پروڈکٹ چاہتی ہوں, بٹ آئی ڈونٹ وانٹ ٹو پے دا پرائز فار اٹ. ٹھیک ہے, تو اس وجہ سے شاید ان کی برکت کی وجہ سے اللہ تعالیٰ نے اس بات کو دل میں ڈال دیا کہ نہیں, قیمت کے بغیر پروڈکٹ نہیں مل سکتی. ٹھیک ہے, بہرحال گناہوں کی بھی قیمت ادا کرنی پڑتی ہے. ہاں وہ تو پھر گناہوں کی طرف گئے نا, ابھی تو ہم جو ہے نا وہ اچھی باتوں کی بات کر رہے تھے, اچھی چیزیں. ٹھیک ہے, تو یہ جو اچھی چیزیں چاہیے ہوتی ہیں انسان کو, مثال کے طور پر نیکی کی توفیق, رائٹ, نیکی کی توفیق ایک اچھی چیز ہے, اسی طریقے سے نیک صحبت, یہ ایک اچھی چیز ہے. ٹھیک ہے, اب یہ جو اچھی چیزیں ہیں یہ کس دکان پہ ملتی ہیں, ان کا دکاندار کون ہوتا ہے؟ ٹھیک ہے, تو اگر آپ مسبب الاسباب کے درجے پہ جا کے بات کریں تو بھائی اچھی چیزوں کا دکاندار جو ہے نا وہ اللہ تعالیٰ ہوتا ہے, رائٹ, اچھی صحبت کا دکاندار اللہ تعالیٰ ہوتا ہے. لیکن اگر آپ اسباب کے درجے میں بات کریں, یعنی انسانوں کے لیول پہ جا کر کے بات کریں, ٹھیک ہے, تو اس میں ہم یہ کہیں گے کہ جو نیک لوگ ہوتے ہیں, انبیاء علیہ الصلاۃ والسلام, رائٹ, اولیاء کرام اور علماء کرام, مشائخ عظام, یہ لوگ جو ہے نا وہ انسانی معاشرے کے اندر یہ نیکیوں کے دکاندار ہوتے ہیں. ٹھیک ہے نا, ان کی جو صحبت ہوتی ہے, ان کا جو خانقاہ ہوتی ہے یا مدرسہ ہوتا ہے یا ان کی جو مجالس ہوتی ہے نا, یہ دکانیں ہوتی ہیں, یہ اللہ کی محبت کی دکانیں ہوتی ہیں. یہاں پہ وہ اللہ کی محبت سیل کرتے ہیں, وہ اللہ کی محبت سیل کرتے ہیں. تو آپ چیزوں کو آبزرو کرتے ہوئے جب آپ کے دل میں رغبت پیدا ہوتی ہے اللہ کی محبت کی طرف، اللہ کی یعنی عبادت کی توفیق کی طرف آپ کی رغبت پیدا ہوتی ہے، تب آپ ان لوگوں کے پاس جاتے ہیں، ان لوگوں کے پاس جاتے ہیں جیسے آپ دکان میں جاتی ہیں کپڑا خریدنے کے لیے، رائٹ؟ آن لائن شاپنگ تو ابھی شروع ہوئی ہے نا، لیکن آن لائن شاپنگ کے لیے بھی آپ کو کسی اسٹور کی ویب سائٹ پہ جانا پڑتا ہے نا، ویسے تو نہیں آن لائن شاپنگ کر سکتی ہیں آپ، ٹھیک ہے نا، کہ مجھے جو ہے وہ مثال کے طور پر کپڑے خریدنے ہیں آن لائن، میں جو ہوں کپڑے خریدنے کے لیے میں کتابوں کی دکان کی ویب سائٹ پہ چلی جاؤں تو مجھے کپڑے مل جائیں گے، ایسا ہو سکتا ہوتا ہے میں کتابوں کی دکان پہ جاؤں اور مجھے کپڑے مل جائیں؟ نہیں، آپ کو کتابوں کی شاپ پہ جانا پڑتا ہے، ٹھیک ہے نا، کتابوں کی شاپ پر ہی کتابیں ملیں گی نا، اسی طریقے سے کپڑے کی شاپ پر ہی کپڑا ملے گا، بالکل اسی طریقے سے اللہ کی محبت اگر چاہیے ہے تو پھر اللہ کی محبت والی جو دکانیں ہیں ان پر جانا پڑے گا، چاہے ویب سائٹ کی شکل میں ہو جائے، مطلب آن لائن کی تو ایک مثال ایسی خاموخا میں دے دی، ٹھیک ہے، بہرحال آپ کو دکان پہ جانا پڑے گا، جب آپ جائیں گی پھر اس کے بعد آپ آبزرو کریں گی کہ یہاں پہ اچھا اچھا کیسے کیسے جو ہے وہ اللہ کی محبت کے معاملات ہوتے ہیں، پھر آپ کے اندر رغبت پیدا ہوگی، پھر جب رغبت پیدا ہوگی تو پھر آپ طلب کریں گے، جب آپ طلب کریں گے تو پھر وہ کہیں گے کہ جی اب آپ کو تھوڑی بہت چھوٹی موٹی سی پرائز بھی دینی پڑے گی، ٹھیک ہے، تاکہ آپ جو ہے نا پھر اس طلب کے نتیجے میں اللہ کی محبت بھی پا سکیں، ٹھیک ہے، تو خیر یہ ساری باتیں آپ کو سمجھائی تھیں، اللہ تعالیٰ اس دکان کے اصل جو دکاندار ہوتے ہیں وہ اللہ تعالیٰ ہوتے ہیں، لیکن اللہ تعالیٰ نے اللہ والوں کو نیک لوگوں کو دکاندار کے طور پر رکھا ہوا ہوتا ہے، ٹھیک ہے، جیسے کوئی کمپنی ہوتی ہے اس کمپنی کا جو سی ای او ہوتا ہے، رائٹ، کپڑوں کی جو کمپنی ہے اس کا جو سی ای او ہے تو وہ خود تو نہیں آ کر کے دکان پر بیٹھتا نا، اس نے کسی کو دکاندار کے طور پہ رکھا ہوا ہوتا ہے، بالکل اسی طریقے سے نیکی کی توفیق کی جو دکانیں ہوتی ہیں نا ان دکانوں پہ اللہ تعالیٰ خود آ کے نہیں بیٹھے ہوئے ہوتے ہیں، بلکہ انہوں نے اپنے نیک بندوں کو بطور دکاندار کے ان دکانوں میں رکھا ہوا ہوتا ہے، وہ ان کے سیلز ایجنٹس ہوتے ہیں، ٹھیک ہے، اچھا یہی معاملہ جو ہے وہ دوسری سائٹ پر بھی ہوتا ہے، اس کلاس میں ہمیں دوسری سائٹ کی بات کرنی تھی آپ سے، کسی نے یہاں پر ڈائریکٹ میسج میں کوئی سوال لکھا ہے شاید، لیڈیز اگر پرفیوم لگا کر باہر جائیں لیکن مقصد کسی نامحرم کو متاثر کرنا نہیں ہو، صرف اپنے لیے لگا کر باہر نکلیں تو اس بات کی اجازت ہے؟ دیکھیں میں اگر چھری لے کر کے کسی کو کاٹ دوں، ٹھیک ہے نا، اور میں کہوں کہ جی میری نیت تو نہیں تھی اس کو کاٹنے کی لیکن وہ چھری تھی تو کٹی گیا، ٹھیک ہے نا، تو اب آپ اس کو، اس بندے کو جس کو کہ آپ نے چھری سے کاٹ دیا ہے، تو اب کیا خیال ہے اس کے اوپر، کہیں گے کہ اچھا ٹھیک ہے کوئی بات نہیں، تمہاری نیت تو تھی نہیں، تو اب تم سے اگر بندے کے گلا کٹ گیا ہے تو کوئی بات نہیں، جاؤ گھر جاؤ، تمہاری نیت نہیں تھی اس کو کاٹنے کی، ہے نا، ایسا ہوگا نہیں، کیوں نہیں ہوگا بھائی، کیوں نہیں آپ چھوڑیں گے جس بندے نے چھری لے کے دوسرے بندے کا گلا کاٹ دیا، تو آپ اس سے یہ سن کر کے کہ بھائی میری نیت تو نہیں تھی اس کا گلا کاٹنے کی تو اس طرح سے چھوڑ دیں مجھے، آپ اس کو تو نہیں چھوڑیں گے نا، اس کو تو پولیس کے حوالے کرنا پڑے گا، پھر اس کے اوپر مقدمہ چلے گا اور اس کو پھر سزا ہوگی بندے کا گلا کاٹنے کے لیے، وہ کہے نہیں میری نیت نہیں تھی گلا کاٹنے کی، آپ نے کیوں مجھے سزا دی، تو اس پہ یہ کہا جائے گا بھائی اللہ کے بندے یہ جو چھری ہوتی ہے نا، چھری جو ہوتی ہے نا اس میں یہ صلاحیت ہوتی ہے کہ یہ بندے کا گلا کاٹ دیتی ہے، ٹھیک ہے، اور بلا بندہ جو ہے وہ گلا کٹنے سے مر جاتا ہے، تو اب آپ کی نیت بے شک نہیں تھی تو ہم کیا کریں اس بات کا، چھری کے اندر صلاحیت رکھی ہے کاٹنے کی، آپ نے چھری سے اس کو کاٹا ہی کیوں، ہم آپ کی اس نیت والے ایکسپلینیشن کو یا نیت والی ایکسکیوز کو ایکسیپٹ نہیں کر سکتے، ٹھیک ہے نا، تو آپ کو یہ بات پتا ہے نا کہ چھری سے بندہ کٹ جاتا ہے، ٹھیک ہے نا، تو آپ کوئی کہے میری نیت نہیں تھی کاٹنے کی لیکن وہ تو کٹ گیا، اب میرا کیا قصور، بالکل اسی طریقے سے جو خوشبو ہوتی ہے اس خوشبو میں یہ صلاحیت ہے کہ جب وہ عورت کے بدن سے خوشبو نکلتی ہے نا، ٹھیک ہے، تو اب اس سے جو مرد ہوتے ہیں وہ مائل ہوتے ہیں، ٹھیک ہے نا، عورت کے بدن سے نکلنے والی خوشبو جو ہوتی ہے اس سے مرد مائل ہوتے ہیں، اب عورت یہ 10 مرتبہ کہے یا 100 مرتبہ کہے کہ میری نیت تو یہ وہ اپنے لیے تھی، ہے نا، میری نیت جو ہے وہ کسی مرد کو مائل کرنے کی تو تھی نہیں، تو اس بات کو بھی ایکسیپٹ اسی طریقے سے نہیں کیا جائے گا جس طریقے سے چھری سے کاٹنے والے کی بات کو ایکسیپٹ نہیں کیا جائے گا، ٹھیک ہے نا، بے شک آپ کی نیت نہ ہو اس سے کوئی فرق نہیں پڑتا، ٹھیک ہے نا، اس کے اندر یہ صلاحیت ہے، اس کے اندر یہ ایبلٹی کیپیبلٹی ہے کہ وہ دوسروں کو اٹریکٹ کرتی ہے، اب آپ اتنے بے وقوف ہیں کہ کہیں کہ جی میری تو نیت نہیں تھی, تو پھر وہ آپ کی آپ کا اور اللہ کا معاملہ ہے, پھر قیامت کے دن اللہ تعالیٰ سے بات کر لیجیے گا, ٹھیک ہے. لیکن دنیا میں اس کے اوپر فتویٰ نہیں دیا جا سکتا کہ عورت اپنی نیت سے اگر خوشبو لگا کر کے جائے تو اس کو اجازت ہے, اور اگر دوسرے کی نیت سے لگا کے جائے تو اس کو اجازت نہیں ہے, ٹھیک ہے نا. یہ دنیا کے اندر ایسے معاملات نہیں ہوتے ہیں. دنیا میں تو نبی علیہ الصلوۃ والسلام کی بتائی ہوئی باتوں کے اوپر ہی عمل کیا جائے گا, اور آپ صلی اللہ علیہ وسلم نے عورت کو جو ہے وہ خوشبو لگا کر کے کہ وہ پھیلنے والی خوشبو ہو اس سے منع فرما دیا, اور آپ کے اور یعنی اللہ کے نبی علیہ الصلوۃ والسلام ان باتوں کو ہم سے زیادہ بہتر سمجھتے تھے کہ کس میں کیا صلاحیت ہے کس میں کیا صلاحیت نہیں ہے, ٹھیک ہے. تو بہرحال اس مثال سے امید ہے کہ آپ کے اصول سمجھ میں آ گیا ہوگا. اب یہ اصول جو ہے وہ خوشبو کے اوپر بھی اپلائی ہوتا ہے, اور یہ اصول جو ہے وہ برقعے کے اوپر بھی اپلائی ہوتا ہے کہ بھی اچھی اٹریکٹیو قسم کے برقعے پہن کر کے جاؤں, میری تو نیت نہیں تھی کسی کو اٹریکٹ کرنے کی. تو اصول اگر سمجھ میں آ گیا, امید ہے کہ باقی چیزوں میں بھی یہ فائدہ دے گا آپ کو. اچھا, گناہ کی طرف بھی بالکل یہی معاملہ ہوتا ہے کہ رغبت پیدا ہوتی ہے. جب رغبت پیدا ہو جاتی ہے نا, تو پھر انسان جو ہے وہ ان چیزوں کو گناہ کی چیزوں کی طرف جو ہے وہ مائل ہو گیا, رغبت پیدا ہو گئی. اب جب مائل ہو گیا تو اس کو پھر کوئی نہ کوئی چیز جو ہے نا وہ اتنی اچھی لگے گی کہ اس کے اندر پھر اس کے لیے طلب بھی پیدا ہوگی, ٹھیک ہے نا, طلب بھی پیدا ہوگی. اچھا, دکان یہ جو گناہ کا راستہ ہے, گناہ کی دکانیں ہیں, یہاں پہ دکاندار کون ہے؟ گناہ کی دکانوں میں دکاندار کون ہے؟ جی آپ سے پوچھ رہے ہیں, یا کون کون ہے؟ صرف ایک کون نہیں بلکہ کون کون ہے گناہ کی دکانوں کے اوپر دکاندار کون کون ہے؟ جی شیطان ہے, شیطان کے راستے پر چلنے والے ہیں. بالکل صحیح فرمایا آپ نے, شیطان کے راستے پر چلنے والے یعنی انسان, وہ بھی گناہ کی دکان پر بیٹھے ہوئے دکاندار ہیں. شیطان خود سب سے بڑا دکاندار ہے. شیطان اور نفس, انسان کا اپنا نفس جو ہے جب تک اس کی اصلاح نہیں ہوئی بھی ہوتی ہے وہ بھی دکاندار ہوتا ہے, بلکہ سب سے بڑا دکاندار انسان کا اپنا نفس ہی ہوتا ہے, ٹھیک ہے نا. اب جب یہ ابلیس آسمانوں میں رہتا تھا تو اللہ تعالیٰ نے اس کو حکم دیا تھا کہ اس جدول آدم علیہ السلام کو سجدہ کرو, ٹھیک ہے نا. تو اب اس ابلیس کو کس شیطان نے گمراہ کیا کہ اللہ کی بات نہ مانو سجدہ نہ کرو؟ وہاں تو کوئی شیطان تھا ہی نہیں, وہاں پر تو کوئی ابلیس دوسرا تھا ہی نہیں, یہ تو خود ابلیس تھا. تو اس کو کس نے گمراہ کیا؟ اس کو اس کے اپنے نفس نے گمراہ کیا نا, ٹھیک ہے نا. تو نفس جو ہے نا یہ شیطان سے بھی زیادہ بڑا دشمن ہے, ٹھیک ہے. تو یہ سب کے سب جو ہے نا, انسانی شکل میں ہوں یا جن کی شکل میں ہوں, یہ سب کے سب جو ہیں یہ گناہ کی دکانوں کے دکاندار ہیں, ٹھیک ہے. یہ دکاندار جو ہے نا, یہ پچھلی دفعہ ایک لفظ بھی اس آجز نے استعمال کیا تھا, تاڑ لیتے ہیں. اس کے لیے زیادہ پراپر لفظ ہے بلکہ پھانپ لیتے ہیں, کہ کسی کے اندر رغبت, گناہ کی رغبت جب ہو جائے نا, تو اب یہ جو شیاطین ہے نا, انسانی شکل میں ہو یا جنی شکل میں ہو, یہ بھاپ جاتے ہیں, کیونکہ یہ دیکھ رہے ہوتے ہیں, یہ مستقل لگے ہوئے ہوتے ہیں انسان کے ساتھ, ہے نا. قل اعوذ برب الناس ملک الناس الہ الناس من شر الوسواس الخناس خناس رائٹ الذی یوسوس فی صدور الناس من الجنۃ والناس رائٹ جنوں میں بھی ہیں انسانوں میں بھی ہیں, الذی یوسوس جو کہ وسوسہ ڈالتے رہتے ہیں, فی صدور الناس انسان کے سینوں کے اندر, ٹھیک ہے نا. سورہ ناس کی آپ تفسیر اٹھا کے پڑھیں, اف کیا زبردست حقیقتیں کھولی ہیں ہمارے اوپر مفتی محمد شفیع رحمۃ اللہ نے اس کی تفسیر میں, ٹھیک ہے. تو یہ خناس, اور خناس کے علاوہ دوسرے بھی جن ہیں, صرف خناس نہیں ہے. خناس تو وہ ہے جو کہ ہر بندے کے ساتھ چمٹا رہتا ہے, ہر وقت چمٹا رہتا ہے, یہ تو وہ والا جن ہے, یہ تو وہ والا شیطان ہے, ٹھیک ہے. باقی اس کے علاوہ بھی کتنے شیطان ہیں جو کہ لگے رہتے ہیں انسان کے پیچھے, ٹھیک ہے. ابلیس الگ ہے, وہ ان کا سرغنہ ہے ان کے گروہ کا. تو یہ سارے کے سارے تو ہمارے ساتھ لگے رہتے ہیں. یہ تو دکاندار ایسے ہیں جو کہ گناہ کی رغبت کو بھانپنے کی ہر وقت کوشش کرتے رہتے ہیں, یہ دوربین لگا کر کے ہمیں دیکھتے رہتے ہیں, ٹھیک ہے نا. دوربین یعنی ان کے پاس ایک روحانی قسم کی دوربین ہے جس سے کہ یہ ہر وقت ہمارے دل کو دیکھتے رہتے ہیں, بلکہ خالی ہماری حرکات اور اسکنات کو نہیں دیکھتے, ہمارے ایکسٹرنل اپیئرنس کو نہیں دیکھتے, بلکہ یہ ہمارے دل کی طرف بھی دیکھتے رہتے ہیں کہ یہ کب اللہ کی یاد میں ہے, کبھی اللہ کی یاد سے غافل ہوا, جیسے ہی غافل ہوتا ہے ویسے ہی حملہ کرتے ہیں, ٹھیک ہے نا. تو یہ ایسے دشمن ہیں, ایسے دکاندار ہیں گناہ کے جو کہ فلی ڈیڈیکیٹڈ ہمارے پیچھے لگے ہوئے ہیں, رائٹ. کسی دوسری پروڈکٹ کا سیلس پرسن اس طریقے سے آپ کے پیچھے نہیں لگا ہوا جیسا کہ گناہ کا سیلس پرسن شیطان پیچھے لگا ہوا ہے. یہ بھاپ لیتا ہے, اب یہ جب بھاپتا ہے تو پھر یہ اس پروڈکٹ کو سیل کرنے کی کوشش شروع کر دیتا ہے, جیسے کپڑے کی تھان کا دکاندار آپ کو تھان بیچنے کے لیے محنت کرنا شروع کر دیتا ہے, اسی طریقے سے یہ اس گناہ کو بیچنے کے لیے محنت شروع کر دیتا ہے, ٹھیک ہے نا. حتیٰ کہ آپ کو پھر کنونس کر کے چھوڑتا ہے کہ ہاں جی آپ اس کو خرید لیں, اس گناہ کو خرید لیں. جب آپ تیار ہو جاتے ہیں خریدنے کے لیے تب کیا کرتا ہے یہ, جی جب آپ گناہ کو خریدنے کے لیے تیار ہو جاتے ہیں, گناہ کو طلب کر یعنی گھر لے جانے کے لیے سمجھ لیں تیار ہو جاتے ہیں, تب یہ کیا کرتا ہے, یہ آپ سے قیمت لیتا ہے. He takes a price from you. He takes away something from you that was dear, that was important. جو آپ کے لیے اہم چیز تھی یہ اس کو آپ سے لے لیتا ہے, ٹھیک ہے نا. اب یہ کوئی بھی چیز ہو سکتی ہے, رائٹ. یہ آپ کا نیکوں کے ساتھ جو تعلق تھا, رائٹ, نیکوں کی مجلس میں آپ جایا کرتے تھے, ان کے ساتھ دوستی کا تعلق تھا, یہ اس دوستی کے تعلق کو آپ سے لے لے گا. کیونکہ جب آپ نے گناہ کر لیا, کوئی ایسا بڑا گناہ کر لیا اگر, ٹھیک ہے نا, تو اب جو ہے نا یہ دل میں یہ وسوسے ڈالے گا کہ اب تم کیا کرو گے جا کر کے شیخ کی مجلس میں, اب تم کیا کرو گے جا کر کے نیکوں کی مجلس میں, تم نے تو یہ گناہ کر لیا ہے. تو وہ آپ کو مایوس کرے گا کہ ہاں واقعی اب تو میں وہاں پہ جانے کا میرے اندر شکل نہیں ہے, میرے اندر تو اب یہ یعنی میں کیا کروں گا اس مجلس میں جا کر کے. تو کیا ہوا, یہ جو نیکوں کے ساتھ آپ کا تعلق تھا یہ اس نے آپ سے ایز اے پرائس, ایز اے قیمت لے لیا, آپ سے جدا کر دیا اس چیز کو, ٹھیک ہے نا. اسی طریقے سے قرآن پڑھنے کی توفیق, آپ قرآن پڑھا کرتے تھے, جب آپ نے کوئی ایسا گناہ کر لیا, ناجائز تعلق والا گناہ, نعوذ باللہ, اللہ سب کی حفاظت فرمائے, ٹھیک ہے نا. تو اب جو ہے نا قرآن نہیں پڑھا جائے گا اب آپ سے, رائٹ. قرآن پڑھنے کی توفیق چھن گئی, ٹھیک ہے نا. بالکل اسی طریقے سے نماز, آپ کی نماز کے اندر کیفیت بنتی تھی, حلاوت ملتی تھی آپ کو نماز کے اندر, رائٹ. لیکن جب بد نظری کے گناہ کے اندر مبتلا ہو گئے تو اب کیا چیز آپ سے بطور پرائس کے شیطان نے لے لی, نماز کے اندر کی حلاوت وہ شیطان نے لے لی آپ سے, ٹھیک ہے نا. دعا, دعا مانگنا اللہ تعالی سے کتنی بڑی عبادت ہے. الدعاء مخ العبادہ, الدعاء هو العبادہ. دعا کے اندر آنسوؤں کا نکلنا, دعا کے اندر اللہ تعالی سے راز و نیاز کرنا, گڑ گڑانا, کتنی بڑی توفیق ہے. لیکن جب گناہ کے اندر مبتلا ہو گئے تو اب دعا کے اندر آنسو نہیں نکل رہے, دعا کے اندر کیفیت نہیں بن رہی, رائٹ. حتیٰ کہ دعا مانگنے کی توفیق ہی چھن جاتی ہے, پھر بندہ دعا ہی نہیں کر سکتا. عبادتیں کر بھی رہا ہوتا ہے, دعا نہیں کر سکتا, بس نماز پڑھی, سلام پھیرا اور بھاگا. مصلی اچھال دیتا ہے, مصلی پھر بیٹھنے نہیں دیتا اپنے اوپر کہ بیٹھ کر کے پھر اللہ تعالیٰ سے راز و نیاز بھی کرے. یہ سب کیسے ہوتا ہے, یہ گناہ کی پرائس ہوتی ہے جو کہ ہم نے اپنی مرضی سے شیطان کو پے کری ہوتی ہے, ٹھیک ہے نا. تو رغبت جب پیدا ہو گئی نا, میلان پیدا ہو گیا, رجحان پیدا ہو گیا, اب شیطان تو بیٹھا ہوا دیکھ رہا تھا, اس نے بھانپ لیا, تاڑ دیا, اب اس نے سیل کرنا شروع کر دیا آپ کو, یعنی گناہ کی لذت دل میں پیدا کرنی شروع کر دی. اس سے یہ فائدہ ہو جائے گا, اس سے تمہیں یہ مزہ مل جائے گا, تم جو ہے وہ اس کمپنی کے اندر ایکسیپٹڈ ہو جاؤ گے, اس کمپنی کے لوگ جو ہیں یعنی اس کمپنی سے مراد اس صحبت کے جو لوگ ہیں, تم کو ان کی دوستی مل جائے گی, ہے نا. اس طریقے سے وہ سیل کرتا ہے, پھر ہم وہ گناہ کر لیتے ہیں, تو گناہ کے نتیجے میں ہم سے अच्छी अच्छी चीजें छिन जाती हैं, ठीक है ना। फिर हम क्या होता है, हम उस गुनाह को करते हैं, तौबा की तौफीक छिन गई हमसे, अब हम उस गुनाह को करते चले जाते हैं। एक दफा किया, फिर दूसरी दफा किया, फिर तीसरी दफा किया, बल्कि उसके बाद उसके उस गुनाह के नतीजे में फिर दूसरा भी कोई गुनाह करते हैं, क्योंकि गुनाह जो है वो गुनाह की तरफ इंसान को, हर गुनाह गुनाह की तरफ मायल करता है, अगले गुनाह की तरफ मायल करता है। तो दूसरा करते हैं, फिर तीसरा करते हैं, फिर चौथा करते हैं, इस तरह करते करते गुनाहों के अंदर घिर जाते हैं, गुनाहों में घिर जाते हैं। जब गुनाहों में घिर जाते हैं तो इसी को कह दें कि गुनाहों की सोहबत में आ गया, गुनाहों की सोहबत में आ गया। जब किसी चीज की सोहबत मिल जाती है ना, रगबत किस रगबत से शुरू हुई थी ना ये बात, तो आपको किसी की सोहबत मिल गई, रगबत वाली सोहबत है ना, ये बेरगबती वाली सोहबत तो नहीं है। बेरगबती वाली सोहबत में क्या होता है कि आप के दिल में नफरत होती है उस चीज से, आप नहीं चाहते वो चीज, बस मजबूरन आप उसकी सोहबत में रह रहे हैं, तो उससे फिर मोहब्बत नहीं होती। लेकिन रगबत वाली जो सोहबत होती है उससे फिर मोहब्बत पैदा हो जाती है, फिर गुनाहों की मोहब्बत पैदा हो गई, अब आप गुनाह करे चले जा रहे हैं, ठीक है ना। फिर भी दिल में एक हल्की सी नदामत है, शर्मिंदगी है, पशेमानी है, गुनाह को गुनाह समझ करके कर रहे हैं, गुनाह को गुनाह समझ के कर रहे हैं, कुछ फिक्र है, नदामत है, तो क्या होगा, ये गुनाहों की मोहब्बत की हद तक रहेगा बस, राइट। ये बात जो है वो गुनाह की मोहब्बत तक रहेगी, कि अगर आपके दिल में नदामत भी है साथ साथ, ठीक है। लेकिन अगर ये बात आगे बढ़ गई, मजीद आगे बढ़ गई और नदामत भी खत्म हो गई, बल्कि आप गुनाह को अब जस्टिफाई कर रहे हैं कि नहीं मैं गुनाह नहीं कर रहा, बल्कि ये तो अच्छाई का काम है, ये तो सही काम है जो कि मैं कर रहा हूं, जस्टिफिकेशन पैदा होगी गुनाह के लिए, ठीक है ना। गुनाह को गुनाह समझना ही छोड़ दिया, नदामत खत्म हो गई, ठीक है ना। तो अब ये क्या चीज हो गई, अब ये मोहब्बत नहीं रही, बल्कि अब ये मोहब्बत से बढ़ करके इबादत बन गई, क्योंकि नबी अलैहिस्सलाम ने इस चीज को गुनाह बतलाया था, आप उसको रीडिफाइन करके कह रहे हैं कि नहीं ये गुनाह है ही नहीं, ये तो अच्छाई का काम कर रही हूं मैं, राइट। तो अब नबी अलैहिस्सलाम के ऊपर एतमाद तो आपका खत्म हो गया ना, कि उन्होंने जो कहा उसके ऊपर आप अपनी अकल इस्तेमाल कर रहे हैं, या किसी और की बात, किसी मॉडर्न स्कॉलर, उन्होंने आके कहा नहीं जी ये गुनाह नहीं है, तो अब आप उसकी बात को जो है वो नबी अलैहिस्सलाम की बात के ऊपर तरजीह दे रही हैं। तो अब ये खाली मोहब्बत नहीं है, बल्कि अब ये इबादत की शक्ल इख्तियार कर गई है, ठीक है। और फिर यही मामला अगर और ज्यादा बढ़ जाए ना, तो फिर इंसान ईमान से कामिलतन महरूम हो जाता है, ठीक है। तो इस तरीके से मामला चलता है गुनाह के रास्ते के ऊपर भी, जिस तरह नेकी के रास्ते के ऊपर चलता था उसी तरीके से गुनाह के रास्ते के ऊपर भी, रगबत, फिर उसके बाद तलब, तलब के साथ जो है वो कीमत का पे करना, और फिर तलब जो है वो मोहब्बत में तब्दील होती है, और मोहब्बत फिर इबादत में तब्दील होती है। ये बात समझ में आ गई, किसी को कोई सवाल है, किसी को कोई इश्काल है यहाँ पर, प्लीज पूछ लें, क्योंकि इसके बाद अब हमने अप्लाई, इसको अप्लाई करना है, ठीक है, जो असल मकसूद है हमारा एप्लीकेशन। तो किसी को कोई बात समझ में ना आई हो, ये रगबत वाला कॉन्सेप्ट, तलब वाला कॉन्सेप्ट, कीमत पे करने वाला कॉन्सेप्ट, फिर मोहब्बत वाला कॉन्सेप्ट, फिर इबादत वाला कॉन्सेप्ट, किसी को ना समझ में आया हो प्लीज पूछ लें। ठीक है, इंशाल्लाह सबको समझ में आ गया होगा, सही है। तो अब जो है ना, लेट्स गेट टू द पॉइंट, ठीक, लेट्स कट टू द चेस, ठीक है। क्या शैतान ये भांप सकता है कि हमारा दिल किस अमल में मसरूफ है? शैतान हमारी नियतों को नहीं भांप सकता, लेकिन शैतान को अल्लाह ताला ने इतना इदराक अता फरमाया है कि उसको जिक्र की कैफियत का पता चल जाता है कि दिल अल्लाह के जिक्र में है, मशगूल है, या अल्लाह के जिक्र से गाफिल है। इतना उसको इदराक मौजूद, उसको मिला हुआ है, इतनी उसको यानी रिकग्निशन, पहचान उसके पास है, تو دل کے اوپر ذکر کی وجہ سے نا ایک روحانی غلاف آتا ہے, ٹھیک ہے نا. شیطان کو وہ غلاف نظر آتا ہے, اس کو پتا ہے کہ بس سب تو یہ تو ایک غلاف ہے, ایک شیل ہے دل کے اوپر, میں اس دل کے اوپر اپنے اس دل کے اندر اپنے وسوسے سے داخل نہیں کر سکتا. لیکن جیسے ہی بندہ اللہ سے غافل ہوتا ہے وہ غلاف ہٹ جاتا ہے دل کے اوپر سے, شیطان کو نظر آ جاتا ہے کہ اب یہ غلاف ہٹ گیا, ٹھیک ہے نا, اب میں اس کے اوپر حملہ کر سکتا ہوں. تو اتنی ریکگنیشن یا پہچان شیطان کے پاس ہے, ٹھیک ہے. کس عمل کے اندر مصروف ہے یہ, اب اس کے اندر آپ نے اگر کہیں کوئی چیز پڑھی ہے اور پھر وہ اس کی پھر الگ الگ ایکسپلینیشن اور تعویلیں بنتی ہیں, لیکن یہ ایک اجمالی شیطان کی انڈرسٹینڈنگ کے بارے میں یہ ایک اجمالی بات آپ کو بتا دی, ٹھیک ہے. اچھا اب جو ہے نا ایپلیکیشنز کی کیا ہوتی ہے, ایپلیکیشن یہ اس طرح سے بنتی ہے. پہلے ہم ایک میجر مسئلہ یا ایک میجر مثال سے شروع کرتے ہیں کہ ماشاء اللہ ساری خواتین ہیں اور تقریباً ساری جو ہیں وہ شادی شدہ بھی ہوں گی, اور امید ہے کہ تقریباً ان میں سے شادی شدہ میں سے تقریباً ساری جو ہیں وہ اولاد والی بھی ہوں گی, ٹھیک ہے. تو اب نا یہاں پر جو ہمارے لیے ایک بہت امپورٹنٹ ایپلیکیشن ہے اس کانسیپٹ کی, وہ یہ ہے کہ رغبت سے بات شروع ہوتی ہے نا, ٹھیک ہے نا. تو اب یہ جو رغبت ہے نا, یہ رغبت جو ہے یہ ایک انسان دوسرے انسان کے دل میں رغبت بھی پیدا کرتا ہے, رغبت بھی پیدا کر سکتا ہے, ٹھیک ہے نا. اور یہ چیز سب سے زیادہ کہاں اپلائی ہوتی ہے, یہ اولاد کے اوپر اپلائی ہوتی ہے. ماں باپ اور اولاد کے تعلق کے اندر یہ رغبت والا کانسیپٹ بہت زیادہ اپلائی ہوتا ہے. ماں باپ کے جو حرکات و سکنات ہوتی ہیں, ماں باپ کا جو اپنی دل کی حالت ہوتی ہے نا, اس دل کی حالت کا اثر جو ہے وہ اولاد کے اوپر پڑتا ہے. مثال کے طور پر ماں باپ جو ہیں وہ کسی چیز کو اچھا سمجھتے ہیں, دل کے اندر ان کی اس چیز کے بارے میں بڑائی ہے, عظمت ہے, محبت ہے, طلب ہے, یہ ساری چیزیں ماں باپ کے اندر ہیں. تو اب اولاد بھی جو ہے نا یہ ماں باپ کے دل سے اثر لیتی ہے اور اس چیز کی رغبت اولاد کے دل میں بھی پیدا ہوتی ہے. کہتے ہیں نا دل کو دل سے راہ ہوتی ہے, دل کا دل کے اوپر اثر ہوتا ہے, ٹھیک ہے. اولاد ماں باپ کی صحبت میں رہتی ہے, ماں باپ کے ساتھ رہتی ہے, سوتی اٹھتی بیٹھتی ماں باپ کے ساتھ ہوتی ہے, چھوٹی اولاد کم از کم, ٹھیک ہے نا. تو اگر ماں باپ کے دل میں اللہ کی محبت ہوگی, ماں باپ کے دل میں دین کی رغبت ہوگی, ماں باپ کے دل میں نبی علیہ الصلوۃ والسلام کے طریقے کی سنت کی عظمت ہوگی, اولاد کے دل کے اوپر بھی اس کا اثر پڑے گا اور اولاد کے دل میں بھی رغبت پیدا ہوگی. وہ بھی چاہیں گے کہ ہم بھی ایسے کریں, وہ بھی اس عمل کو طلب کریں گے. بچے سیکھتے ہیں کہ نہیں سیکھتے, ماں باپ سے طلب کرتے ہیں نا کہ امی آپ ہمیں بھی یہ چیز دے دیجئے, آپ ہمیں بھی. چھوٹی بچی ہوتی ہے سکارف پہننا پسند کرتی ہے, سر کو چھپائے بغیر جو ہے وہ لوگوں کے سامنے جانا پسند نہیں کرتی, تو وہ سکارف طلب کرتی ہے نا اپنی امی سے, امی میں باہر جا رہی ہوں, میں سکارف, مجھے سکارف دیں, میں اس کے بغیر باہر نہیں جاؤں گی. طلب کر رہی ہے نا, سکارف طلب کر رہی ہے نا, حجاب طلب کر رہی ہے نا. تو حجاب کیوں طلب کر رہی ہے, کیونکہ اس کے دل میں بھی ماں کے پردے کو دیکھ کر کے پردہ کرنے کی رغبت پیدا ہوئی ہے, ٹھیک ہے نا. یہی معاملہ ہوتا ہے, ماں باپ کے دل کی حالت جو ہوتی ہے اس کا اثر بچوں کے دل کی حالت کے اوپر بھی ہو رہا ہوتا ہے, ٹھیک ہے. اب ہمارے یہاں جو ہے نا وہ ایک عجیب قسم کی کنفیوژن, مس انڈرسٹینڈنگ یا بیوقوفی جو بھی کہنا چاہیں اس کو, ہمارے یہاں کیا ہے, ہم کس غلطی میں مبتلا ہیں, ہم اس غلطی میں مبتلا ہیں کہ ہم اپنی اولاد کے دل میں رغبت جو ہے وہ دنیا کی پیدا کرتے ہیں, رائٹ, اپنے عمل سے, اپنی بات چیت سے, اپنی باڈی لینگویج سے. باڈی لینگویج کہتے ہیں کہ آپ زبان سے کچھ نہیں کہہ رہے لیکن آپ عمل ایسے کر رہے ہیں, آپ ایسے جو ہے وہ ایکشنز اور سٹائل اپنے ہاتھ پیر سے کر رہے ہیں کہ جس سے کہ ایک میسج جا رہا ہے اگلے بندے کو, اس کو باڈی لینگویج کہتے ہیں. تو اپنی باڈی لینگویج کے ذریعے سے یا زبان کے ذریعے سے یا اپنے لباس کے ذریعے سے یا اپنے اور باتوں کے ذریعے سے ہم جو ہے وہ دنیا کی محبت اپنے اندر سے نا پروپیگیٹ کر رہے ہوتے ہیں, اپنی یعنی دنیا کی محبت کو جو ہے وہ ہم پھیلا رہے ہوتے ہیں اپنے اندر سے چاروں طرف, ٹھیک ہے نا, اور ہماری اولاد جو ہے وہ اسی ماحول میں رہتی ہے, ہم سے وہ چیزیں جو ہے وہ پک کر رہی ہوتی ہے, تو اس کے دل کے اندر بھی دنیا کی رغبت پیدا ہو جاتی ہے, ٹھیک ہے نا. اب یہ ہم کیسے کرتے ہیں, عورتوں کے اندر خاص طور پر یہ چند باتیں ہوتی ہیں کہ جی میک اپ کرنا, ٹھیک ہے نا. اب میک اپ کرنا جو ہے یہ شرائط کے ساتھ جائز ہے, ٹھیک ہے نا. شوہر کے لیے میک اپ کرنا اچھی بات ہے, شریعت نے اس بات کو پسند کیا ہے, ٹھیک ہے. اور اسی طریقے سے اگر عورتوں کا ایک محفل ہو تو وہاں پر بھی میک اپ کرنا جو ہے وہ منع نہیں کیا, اگر حلال انگریڈینٹس کے ساتھ آپ میک اپ کر رہے ہیں, ٹھیک ہے. لیکن ایک تو یہ کہ غیر محرم کو دکھانے کے لیے میک اپ کرنا یہ ناجائز ہے شریعت کے اندر, ٹھیک ہے نا. اسی طریقے سے میک اپ کو جو ہے وہ اتنا زیادہ امپورٹنس دینا کہ وہ حد سے آگے بڑھ جائے, ٹھیک ہے. تو جو چیز بھی حد سے آگے بڑھ جاتی ہے نا, چاہے وہ حرام کی ڈائریکشن میں آگے بڑھ رہی ہے, یا یعنی یہ حرام کا مطلب کیا کہ غیر محرم کے لیے میک اپ کر رہے ہیں, غیر محرم کے سامنے جو ہے وہ اپنے میک اپ کو چھپا نہیں رہے بلکہ ان کو دکھا رہے ہیں, تو یہ کیا چیز ہے, یہ لمٹ کو کراس کر رہی ہے. اللہ تعالیٰ نے لمٹ لگائی تھی کہ جی آپ غیر محرم کو نہیں دکھا سکتے, آپ نے اس لمٹ کو کراس کر دیا, ٹھیک ہے نا. تو ایک لمٹ ہوتی ہے حلال حرام والی لمٹ, اور ایک ہوتی ہے کہ زیادتی والی لمٹ, زیادتی, ٹھیک ہے نا. یعنی جو حلال چیزیں ہیں ان کو اللہ تعالیٰ نے جائز قرار دیا ہے لیکن اس کی بھی لمٹس ہیں, اس کے اندر بھی اوور انڈلجنس شریعت میں جائز نہیں ہے. اوور انڈلجنس یعنی بہت زیادہ اس کے اندر انہماک, یہ شریعت میں جائز نہیں ہے, ٹھیک ہے. مثال کے طور پر ایک عورت ہے, پردہ کرتی ہے, غیر محرموں کے سامنے نہیں اپنے آپ کو کھولتی, ٹھیک ہے, لیکن وہ بہت زیادہ میک اپ استعمال کرتی ہے اور بہت زیادہ بننے سنورنے کا جو ہے نا وہ اس کا, یعنی ایک سمجھ لیں ایک کیا کہیں گے اس کو, پراپر لفظ نہیں آ رہا, لیکن جیسے بھوت سوار ہے, ٹھیک ہے نا, بھوت سوار ہونے کی حد تک, تو یہ جو ہے نا یہ اوور انڈلجنس کہلائے گی, ٹھیک ہے. تو اس میں بھی اس نے پھر لمٹ کراس کر لی ہے, اگرچہ کہ وہ حرام نہیں کر رہی, یعنی وہ غیر محرم کے سامنے نہیں جا رہی, لیکن پھر بھی حدود سے زیادہ جا کر کے وہ یہ کام کر رہی ہے, ٹھیک ہے. تو اس سے کیا ہوتا ہے, اس سے جو ہے نا جو دل کی کیفیات جو نکلتی ہیں نا انسان کے دل سے, جو باڈی لینگویج نکلتی ہے, جو کہ اثرات نکلتے ہیں اس کے دل سے, وہ نیگیٹو اثرات ہو جاتے ہیں, پازیٹو نہیں رہتے, وہ نیگیٹو ہو جاتے ہیں, ٹھیک ہے. پازیٹو کب تک رہتے ہیں, ایک تو حلال کے اندر ہو انسان کا عمل تب وہ پازیٹو اثرات رہتے ہیں, اور جب وہ اوور انڈلجنس میں مبتلا نہ ہو بلکہ ایک حد تک رہیں تو پھر پازیٹو اثرات نکلتے ہیں, لیکن جب وہ حد کراس کر جاتے ہیں نا تو پھر وہ پازیٹو اثرات نیگیٹو اثرات میں تبدیل ہو جاتے ہیں. جب نیگیٹو اثرات میں تبدیل ہو جاتے ہیں, اور یہ سب روحانیت کی بات ہو رہی ہے, روحانی طور پر نیگیٹو اثرات میں تبدیل ہو جاتے ہیں, تو اب جو ہے نا وہ اولاد کے اوپر اس کا برا اثر پڑتا ہے, اچھا اثر نہیں پڑتا بلکہ برا اثر پڑتا ہے. یہ میں کیوں کہہ رہا ہوں, وہ اس لیے کہہ رہا ہوں کہ بھائی جب ایک ماں ہے وہ اپنے شوہر کے لیے, یعنی بیوی جو ہے وہ اپنے شوہر کے لیے میک اپ کر رہی ہے, ٹھیک ہے, تو بھائی بچے جو ہے وہ اس کو بھی تو دیکھیں گے نا, بچے دیکھ رہے ہیں نا کہ امی جو ہے وہ ابو کے لیے میک اپ کر رہی ہیں, ٹھیک ہے. لیکن یہ میک اپ جو ہے وہ جائز ہے, شریعت نے اس کو پسند کیا ہے, ٹھیک ہے, تو بچوں کے اوپر اس کا منفی اثر نہیں پڑے گا, بچوں کے دل کے اوپر اس کا منفی اثر نہیں پڑے گا, کیونکہ اللہ تعالیٰ حفاظت کریں گے, اللہ تعالیٰ جائز چیزوں میں حفاظت فرماتے ہیں, بچوں کے دل کے اوپر منفی اثر نہیں پڑے گا, ٹھیک ہے. لیکن وہی عورت اتنا ہی میک اپ کر رہی ہے لیکن شوہر کے لیے خالی نہیں کر رہی بلکہ دوسروں کے لیے بھی کر رہی ہے جن سے پردے کا حکم ہے. اب جو ہے نا اسی میک اپ کا منفی اثر پڑنا شروع ہو جائے گا, کیونکہ یہ ایک روحانی معاملہ ہے, رائٹ. उसी असर का मनफी असर, उसी मेकअप का मनफी असर पड़ना शुरू हो जाएगा औलाद के ऊपर, ठीक है। उसी तरीके से एक औरत जो है वो इन ओवर इंटेलिजेंस नहीं कर रही, इसके अंदर बहुत ज्यादा इन्हमाक नहीं कर रही, बल्कि जितना पसंद है बस उतनी हद तक कर रही है, तो बच्चों के ऊपर मनफी असर नहीं पड़ेगा। लेकिन अगर वो बहुत ज्यादा बस हर वक्त मेकअप, हर वक्त उसको फिक्र इस बात की, ठीक है, तो अब जो है ना बच्चों के ऊपर इसका मनफी असर पड़ना शुरू हो जाएगा, ठीक है ना। अब जो है ना बच्चे के ऊपर तो मनफी असर पड़ गया कि जी मेकअप जो है ना वो करना चाहिए और मुझे भी करना चाहिए, ठीक है ना। अब बच्ची जो है वो मेकअप करना चाह रही है, लेकिन आप उसको रोक रहे हैं, नहीं आप मेकअप नहीं कर सकती, आप क्यों कर रही हैं, आप छोटी हैं, आप नहीं कर सकती। भाई आपने उसके ऊपर मनफी असर डाल दिया है मेकअप का, ठीक है ना। अब आप उससे ये तवक्कु नहीं रख सकते कि वो नहीं करना चाहेगी, क्यों, इसलिए कि आपने उसके अंदर रगबत पैदा कर दी है इस चीज की, अपने अमल के जरिए से आपने रगबत पैदा कर दी है उसके अंदर। अब आप उसको तलब से कैसे रोक सकते हैं, नहीं रोक पाएंगे आप, क्योंकि अब शैतान जो है ना वो उसके ऊपर मेहनत कर रहा है और वो उस रगबत को तलब में तब्दील कर रहा है, भरपूर कोशिश में लगा हुआ है कि उसकी रगबत तलब में तब्दील हो जाए। लेकिन अब आप डंडे के जोर पर, डांट के जोर पर उसको रोकने की कोशिश कर रहे हैं, अब आप नहीं कर सकेंगे, अब आप फेल हो जाएंगे, ठीक है, क्योंकि आप जो है ना जिस अंदाज से उसको रोकने की कोशिश कर रहे हैं ना, ये अंदाज जो है वो उसके ऊपर काम नहीं करेगा, ठीक है ना। आपने दिल की रगबत से उसके अंदर दिली रगबत पैदा कर दी है इस चीज की, अब शैतान हैज टेकन ओवर, शैतान ने जो है ना अब इस मामले को अपने हाथों में ले लिया है, ठीक है ना। अब वो उस बच्चे के ऊपर मेहनत करके उसको तलब में तब्दील कर रहा है, ठीक है ना। आप अब ये नहीं कर सकते, क्यों, इसलिए कि आप खुद इस चीज की रगबत रखते हैं मेकअप के अंदर, ओवर इंडल्जेंस, इसकी रगबत आपके अंदर है, राइट, आपके अंदर तो मेकअप की ओवर इंटेलिजेंस की रगबत है, ठीक है ना। आप उसको मेकअप की तलब से कैसे रोक सकते हैं, रोक ही नहीं सकते, क्योंकि आपके अपने अंदर तो इसकी तलब मौजूद है, अगले बंदे को आप कैसे रोक सकते हैं, नहीं रोक सकते आप, ठीक है ना। जरा मुश्किल हो गया ये कॉन्सेप्ट, मुझे भी अंदाजा है, ठीक है, लेकिन ये मेकअप की मिसाल से शुरू हो गया था मामला, तो जरा सा समझना भी मुश्किल होगा उसको, लेकिन उम्मीद है कि कुछ ना कुछ बात समझ में आ रही होगी। चलिए इसके लिए एक और मिसाल लेते हैं। एक और मिसाल ये है कि मेकअप तो एक मामला हो गया ना, फिर हमारे यहाँ कुछ लोगों को बहुत ज्यादा शौक है तस्वीरें बनाने का, तस्वीरें खींचने का, ठीक है ना। हर वक्त जो है वो तस्वीरें खींचते रहते हैं, हर वक्त अपनी तस्वीरें खींच रहे हैं, बच्चों की तस्वीरें खींच रहे हैं, और उसको जो है वो पूरी दुनिया को दिखा भी रहे हैं, व्हाट्सएप के ऊपर दिखा रहे हैं और फेसबुक में डाला हुआ है और अपने प्रोफाइल फोटो में डाला हुआ है। और तो ये जो तस्वीरें खींचना है, तो तस्वीरें इंसान क्यों खींचता है, दिखाने के लिए अपने आप को, हर वक्त दूसरों को दिखाना कि जी मैं ऐसे लग रही हूं, मैं ऐसे लग रहा हूं, मैं ऐसे, ठीक है ना। तो अब ये जो तस्वीरें हम बहुत ज्यादा खींचते हैं ना, तो तस्वीरें खींचने से क्या होता है कि बच्चों के दिल के अंदर भी अपने आप को दिखाने की रगबत पैदा हो जाती है, ठीक है ना। वो इस चीज को एक बहुत अच्छे नजर से देखना शुरू कर देते हैं। जो पर्देदार लोग होते हैं, जरा दीनदार, वो चले अपनी तस्वीर नहीं दिखाते, लेकिन बच्चों की हर वक्त तस्वीर, हर वक्त बच्चों की तस्वीर, भाई हाँ भाई बच्चों का तो पर्दा नहीं होता ना, तो अब बच्चों की तस्वीर खींचो, सारी दुनिया में दिखाओ, कभी किसी को भेज रहे हैं, कभी किसी को भेज रहे हैं, कभी किसी को भेज रहे हैं, ठीक है ना। तो भाई जब आपने ये तस्वीरों का अमल शुरू कर दिया, तो अब उसके दिल में रगबत पैदा हो गई अपने आप को दिखाने की। अब आप उसको जो है वो रोकने की कोशिश करेंगे किसी वक्त कि नहीं आप ये ना करें, राइट। तो भाई अब आपने तो रगबत पैदा कर दी, अब जब रगबत पैदा कर दी ना, तो अब शैतान हैज टेकन ओवर, शैतान ने इस चीज को अपने हाथों में ले लिया है, अब वो उसके अंदर तलब पैदा कर रहा है, और तलब पैदा करने में वो कामयाब भी हो जाएगा, ठीक है ना। वो उसको बहुत सारे तरीके आते हैं शैतान को ना, आदम अलैहिस्सलाम के दिन से जो है वो लगा हुआ है इंसान को बहकाने के लिए, वही शैतान है, मरा तो नहीं है ना, ही उसने तो अल्लाह ताला से जिंदगी मांगी हुई है कयामत के दिन तक। तो शैतान के तो जो नंबर ऑफ ट्रिक्स हैं, जो उसके तौर तरीके हैं, वो तो सदियों से वो उस तौर तरीके को जो है वो सीख रहा है, मजीद तरीके सीख रहा है, मजीद तरीके सीख रहा है। तो उसको कितने तरीके आते होंगे इंसान को बहकाने के, ठीक है, आपको तो इतने तरीके नहीं आते, आपकी तो बहुत ही छोटी सी जिंदगी है, बहुत ही छोटा सा एक्सपोजर है, शैतान का कैसे मुकाबला करेंगे, ठीक है ना। तो शैतान की ट्रिक्स का हम मुकाबला नहीं कर सकते अपनी ट्रिक्स के जरिए से। तो इसी वजह से ना, जब हम किसी को शैतान के रास्ते पे, शैतान की तरफ रगबत करके, यानी उसको उस रास्ते में डाल देते हैं ना, तो अब जो है ना ये कहा जाएगा कि अब शैतान हैज टेकन ओवर, अब हम उसका मुकाबला नहीं कर सकते। अब क्या कहते हैं, अब ये कहते हैं भाई अब आप अल्लाह ताला से दुआ करें बस कि अल्लाह ताला आपके औलाद को बचा ले, क्योंकि शैतान का मुकाबला जो है ना वो हम नहीं कर सकते। अब अल्लाह बचाएगा तो वो बंदा शैतान से बचेगा, वरना नहीं बच सकता। तो शैतान से बचने का तो तरीका ये होता है कि रगबत के लेवल के ऊपर रोका जाए, बंदे को रगबत पैदा होने से या तो बचाया जाए कि रगबत ही पैदा ना हो गुनाह के रास्ते की, ठीक है ना। या ये कि अगर आपको रगबत पैदा होती भी नजर आए, आप भाप करके वहीं उसका सद्देबाप करें, रगबत के ही पॉइंट के ऊपर सद्देबाप करें। अगर आपने वहां पे उसको नहीं रोका ना, तो फिर शैतान विल टेक ओवर और शैतान फिर सेल करेगा गुनाह को, ठीक है। मिसाल के तौर पर शौहर साहब के साथ जो है वो बेगम साहिबा कपड़ा खरीदने के लिए गई, ठीक है ना। अब कपड़े की मुख्तलिफ दुकानें, कुछ दुकानें जो है वो जरा लो प्राइस कपड़ा मिलता है वहां पर, ठीक है, और कुछ दुकानें जो है वहां पे बड़ा महंगा कपड़ा मिलता है। शौहर साहब जो है वो चाहते हैं कि जरा कम पैसों में काम बन जाए, ठीक है ना, कम पैसों में काम बन जाए, ठीक है, ज्यादा पैसा नहीं खर्चा करना चाहते। तो अब जो है ना उसी मार्केट के अंदर जो सस्ती वाली दुकान है ना, शौहर साहब चाहेंगे कि मेरी बेगम सस्ती वाली दुकान पे जाएं, प्रिंट्स तो वहां पर भी एक से एक मौजूद होते हैं, तो उन सस्ती दुकान के जो प्रिंट्स हैं उनमें से किसी के लिए दिल में इनके रगबत पैदा हो जाए, और जब रगबत पैदा हो जाएगी तो फिर जो दुकानदार है ना, ही विल टेक ओवर, वो फिर तलब भी पैदा कर देगा बेगम साहिबा के दिल में, ठीक है ना। ऐसा होता है कि नहीं होता? आप यानी शौहर साहब जो है ना, आप लोगों को शौहर की साइकिल का अंदाजा ना हो या हो पता नहीं, हम आपको बता देते हैं, ठीक है ना, क्योंकि अल्हम्दुलिल्लाह ताला ने शौहर बनाया, सही है। तो बेगम साहिबा को कोशिश करेंगे सस्ती दुकान में ले जाने की, सस्ती दुकान में एक दफा चली गई, अब दुकानदार विल डू द जॉब, है ना, फिर दुकानदार जो है वो उनको बेचेगा अपने दुकान के प्रोडक्ट को। अगर बेगम साहिबा महंगी दुकान में चली गई, महंगी दुकान में दाखिल हो गई, तो क्या होगा फिर? अब आपके हाथ से मामला निकल गया, है कि नहीं? शौहर साहब के हाथ से मामला निकल गया, अब वो महंगी दुकान में दाखिल हो चुकी हैं, अब वो नजर दौड़ाएंगी, देखेंगी उनको कोई ना कोई प्रिंट पसंद आ जाएगा, दुकानदार बैठा हुआ है भाप लेगा कि हाँ जी बेगम साहिबा को मेरे दुकान का एक प्रिंट समझ में आ रहा है, अब ही विल टेक ओवर, दुकानदार विल टेक ओवर। अब शौहर साहब जो है ना, अब कुछ नहीं कर सकते, बैठ के तमाशा देखें। अब दुकानदार और बेगम साहिबा इनका आपस में मामला चल रहा है, वो इनको बेचने की कोशिश कर रहा है, और ये जो है वो हाँ मुझे ये भी दिखा दो, मुझे वो दिखा दो, मुझे वो दिखा दो, है ना। ये एग्जाम्पल समझ में आती है, ये मिसाल समझ में आई? किसी को ना समझ में आए तो प्लीज बोल दीजिए। ये जो टेक ओवर का जो लफ्ज ये आज इस बार बार इस्तेमाल कर रहा था ना, ये इस मिसाल से समझाया है, ठीक है ना, कि जब आप अपनी औलाद को एक्सपोज कर देते हैं गुनाह के माहौल से, ये ऐसे ही है कि शौहर साहब ने महंगी दुकान से बेगम साहिबा को एक्सपोज कर दिया, ठीक है, बेगम साहिबा को महंगी दुकान से एक्सपोज कर दिया, ना हो दुकानदार विल टेक ओवर। बिल्कुल यही मामला औलाद के साथ भी होता है। हमारा मसला पता है क्या है? हमारा मसला यह है कि हम अपनी औलाद को गुनाह के माहौल से एक्सपोज करते हैं और फिर हम चाहते हैं कि वो गुनाह ना खरीदे, वो गुनाह ना करे, वो नेक बन करके रहे। भाई जब आपने उस माहौल से एक्सपोज कर दिया, अब तो शैतान दुकानदार विल टेक ओवर, दुकानदार ने टेक ओवर कर लिया है, अब कोई थोड़ी अब आप उसको रोक सकते हैं, ठीक है। तो बिल्कुल यही मामला मेकअप की, वो एक जरा मुश्किल मिसाल देकर के सारे समझाया था, लेकिन दुनिया की मोहब्बत, हम अपने हर अमल से दुनिया की अजमत سے شیطان اپنے اولاد کو ایکسپوز کر رہے ہوتے ہیں, ٹھیک ہے نا. مثال کے طور پر پاکستان میں پیدا ہوئے, انڈیا میں پیدا ہوئے, انڈیا میں ہی پلے بڑے, رائٹ. لیکن برٹش کلچر جو ہے, امریکن کلچر جو ہے, یہ ہمیں بہت اچھا لگتا ہے, بہت ہمیں پسند آتا ہے, ٹھیک ہے نا. تو اب ایک اچھا خاصا پاکستان میں پلنے بڑھنے والا جو بچہ ہوتا ہے, وہ پاکستان میں رہتے ہوئے محبت کس کلچر سے کر رہا ہے؟ پاکستانی کلچر سے نہیں کر رہا, بلکہ برٹش کلچر سے کر رہا ہے, امریکن کلچر سے کر رہا ہے. کیسے کر رہا ہے بھائی؟ کیونکہ والدین نے اس کو اسی کلچر سے ایکسپوز کیا ہے, اسی کلچر کی بڑائی بیان کری ہے اس کے سامنے. پاکستانی کلچر کی برائی بیان کری ہے, پاکستان کی برائیاں بیان کری ہیں, ٹھیک ہے نا. اب جو ہے وہ بچے سے یہ ایکسپیکٹ کرتے ہیں کہ جی پاکستان کی جو ہے وہ برائیاں نہ کریں. تو کیسے ہو سکتا ہے یہ؟ والدین نے اس کو ایکسپوز کیا ہے, پاکستان اور پاکستانی کلچر اور ہندوستانی کلچر کی نفرت سے ایکسپوز کیا ہے, رائٹ. تو اب تو شیطان نے ٹیک اوور کر لیا ہے نا, اب تو شیطان اس کو غیر مسلم کلچر کی محبت اس کے اندر پیدا کرے گا, طلب پیدا کرے گا, رائٹ. گھروں کے اندر انڈین فلمیں چلا رہے ہیں, ہندوؤں والی فلمیں, ہے نا. مسلمانوں والی تو الحمدللہ کوئی فلم ہوتی نہیں ہے, وہ سارے ہی ہندو ہوتے ہیں, چاہے مسلمان نام کے ساتھ کر رہے ہوں, یعنی ایمان سے فارغ لوگ ہوتے ہیں, چاہے مسلمان نام انہوں نے رکھے ہوئے ہوں. تو اگر ایسی فلموں سے آپ نے اپنے بچے کو ایکسپوز کر دیا, ٹھیک ہے نا, اب وہ بچہ جو ہے وہ اس کے اندر وہ کیا کہتے ہیں, اشنام گھاٹ, آپ انڈین لوگ زیادہ جانتے ہیں ان ٹرمز کو, ہے نا. وہ وہاں پر جو ہے وہ مورتی کی جو ہے وہ پوجا کر رہے ہیں, اور جو ہے وہ ان کا جو شادی کا جو ایک طریقہ ہے وہ اس طریقے سے پلو پگ کیا کہتے ہیں, بچپن میں اللہ تعالیٰ معاف فرمائے اس قسم کے گناہ کیے تھے یہ فلمیں دیکھنے والے, ٹھیک ہے. وہ جو ہے وہ سات چکر کاٹ رہے ہیں آگ کے گرد, اور اس طریقے سے شادی ہو رہی ہے, اور اس طریقے سے پوجا ہو رہی ہے, اور اس طریقے سے جب کوئی مر گیا تو اس کی جو ہے وہ چتا کو آگ لگائی جا رہی ہے نا. اب بچہ تو یہ ساری چیزیں دیکھ رہا ہے نا. اب آپ اس بچے سے توقع یہ کریں کہ تم جو ہے وہ پکے مسلمان بنو, تمہارا ایمان جو ہے وہ پکا ہونا چاہیے, گناہ نہیں کرنے چاہیے تمہیں, گناہوں کو اچھا نہیں سمجھنا چاہیے تمہیں. بھائی کیسے ہو سکتا ہے یہ کام؟ آپ نے بچے کو جو ہے وہ ہندو کلچر سے, مشرک کلچر سے ایکسپوز کر دیا, اب تو شیطان ہیز ٹیکن اوور. شیطان دکاندار نے اب اس معاملے کو اپنے ہاتھوں میں لے لیا ہے, اب آپ اس کو کیسے روک سکتے ہیں, رائٹ. اسی طریقے سے غیر مسلم کلچر کے ساتھ انگریزوں کا کلچر ہے, ہم اس کو جو ہے وہ اپنے دل میں ہمارے عظمت ہے اس کلچر کی, بڑائی ہے اس کلچر کی, اسی کلچر سے ہم ایکسپوز کرتے ہیں. انگریزی اچھے انگریزی اسکول کے اندر ڈالنا چاہیے, ہے نا. ہمارے پاکستان کے اندر جو نصاب کی کتابیں ان اسکولوں کے اندر چلتی ہیں, رائٹ, جو کنونشنل اسکول ہوتے ہیں ان کے اندر, آکسفورڈ یونیورسٹی پریس کی. یہ آکسفورڈ کیا ہے؟ یہ کیا ہے یہ آکسفورڈ؟ یہ کیمبرج, یہ پاکستان کا کوئی شہر ہے؟ پاکستان کے شہر کا نام ہے, انڈیا کے کسی شہر کا نام ہے آکسفورڈ کیمبرج؟ یہ تو برطانیہ کی چیز ہے نا, برطانیہ کا شہر ہے نا, جس برطانیہ نے آپ کو 400 سال تک غلام بنا کر کے رکھا, یا 200 سال تک بنا کے رکھا, باقی 200 سال جو تھے اس کے اندر وہ اپنے پنجے گاڑ رہے تھے یہاں پر, رائٹ. اور پھر انہوں نے آپ کو اس طریقے سے جو ہے وہ آپ کے علماء کو ہلاک کیا, آپ کے جو ہے وہ دین کو ختم کیا, آپ کے پورے تعلیمی نظام کو ختم کیا, آپ کے معاشی نظام کو ختم کیا, رائٹ. کیسے آپ کو ایکسپلوئٹ کیا, آپ کا جو ملک تھا ہندوستان کتنا خوشحال ملک تھا, وہاں پر قحط سالی آ گئی, لوگ بھوکوں مرنا شروع ہو گئے ان انگریزوں کی وجہ سے, ان انگریزوں کے ظلم اور زیادتیوں کی وجہ سے. اسی انگریز کے بنائی ہوئی کتابیں, اسی انگریز کی جو ہے وہ لکھی ہوئی چیزیں, وہ اب آپ اپنی اولادوں کو پڑھا کر کے سمجھتے ہیں کہ جی وہ اولادیں کامیاب ہو جائیں گی, رائٹ. تو آپ نے جب اس طریقے سے ایکسپوز کر دیا اپنی اولادوں کو ان چیزوں سے, تو اب تو شیطان ہیز ٹیکن اوور نا, اب تو آپ کے ہاتھوں سے چیزیں نکل گئی نا, ٹھیک ہے. ہمیں یہ باتیں بالکل سمجھ میں نہیں آتی. آکسفورڈ یونیورسٹی پریس, بلکہ نہیں آکسفورڈ نہیں, کیمبرج کی بھی ایک پبلشنگ ہاؤس ہے, اس کی لکھی ہوئی کتابیں, اس کی بنائی ہوئی کتابیں جو ہیں وہ ہمارے اسکولوں میں پڑھائی جا رہی ہیں پاکستان کے اندر, ٹھیک ہے. اب میں نے ایک بچے کی کتاب دیکھی, منگوائی تھی کسی دوسرے بچے سے دیکھنے کے لیے, انگریزی کی کتاب. اس انگریزی کی کتاب کے اندر پورا ایک مضمون ہے ایک عورت کے اوپر, ایک لڑکی ہے ملالا یوسف زئی, سنا ہے نا نام آپ نے, ملالا یوسف زئی, ٹھیک ہے نا. ایک ڈرامہ ہے سارا کا سارا, یہ 12 साल की उम्र में उसको जो है वो तालिबान ने गोली मार दी थी। कौन से तालिबान, कहां से तालिबान आए, क्या हुआ था, कुछ नहीं पता किसी को। वो गोली क्या मार दी, गोली मार करके वो जो है वो एकदम से उसके बाद जो है ना मुल्क से बाहर, राइट, यानी कोई किसी को गोली मारे वो मुल्क से बाहर चला जाता है उसके बाद। ये जो आजकल सियासतदानों को मुल्क से बाहर बैठे हुए इतना लान तान करते हैं, मलाली यूसुफ़ज़ई का कुछ समझ में नहीं आता वो कैसे एकदम से मुल्क से बाहर चली गई। बहरहाल मुल्क से बाहर गई और उसके बाद जो है ना वो उसने एक अंग्रेजी के अंदर बड़ी जबरदस्त किताब लिख दी, 2 साल के अंदर अंदर जो है वो बेहतरीन अंग्रेजी की किताब लिख दी। उधर जो है वो उन्होंने नोबेल प्राइज जो कि हमारे नजदीक जो है वो लगता है जन्नत है, जन्नत का टिकट मिल गया, नोबेल प्राइज मिल गया, वो मलाला यूसुफ़ज़ई को उठा के उन्होंने नोबेल प्राइज दे दिया। और सारी की सारी पाकिस्तानी कौम, ओ हमारे एक पाकिस्तानी लड़की को नोबेल प्राइज मिल गया भाई। पहले तो जो मिला था वो एक कादियानी को मिला था, अब तो एक लड़की को मिल गया जो कि कादियानी भी नहीं है, बड़े खुश, नोबेल प्राइज लॉरिएट बन गई भाई वो, ठीक है ना। अब वो उसने जो है वो जो असल सारा का सारा प्लान था कि उसको किस तरीके से उन्होंने इस्तेमाल करना है, अब उन्होंने उसको इस्तेमाल करना शुरू किया पाकिस्तानी मुआशरे के खिलाफ, इस्लाम के खिलाफ। और अभी चंद दिन पहले वही मलाला यूसुफ़ज़ई जो है वो बयान दे रही है कि जी मुझे तो ये समझ में नहीं आता कि शादी करने की जरूरत ही क्या है, आप किसी शख्स को पसंद करते हैं आप उसके साथ बगैर शादी के क्यों नहीं रह सकते, राइट। ये है मलाला यूसुफ़ज़ई का लेटेस्ट बयान। उसके ऊपर बड़ी लेदे हो रही है कि नहीं 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 ये क्या मलाला यूसुफ़ज़ई ने कहना शुरू कर दिया है कि जी वो बगैर शादी के आप रह सकते हैं, ये तो हमारी रिवायात के खिलाफ है, ये तो हमारे मजहब के खिलाफ है, राइट। तो ये बातें आपको पहले समझ में नहीं आई थी कि ये क्या ड्रामा खेल रहे हैं। मलाला यूसुफ़ज़ई को जो है वो आपने अपने 6th grade की इंग्लिश की किताब के अंदर पूरा एक सब्जेक्ट, पूरा एक जो है वो चैप्टर दिया हुआ है उसको, मलाला यूसुफ़ज़ई को। और उसके अंदर है क्या, ये जो बयान दिया है इसने, ये तो अभी बयान दिया है, लेकिन इससे पहले मलाला यूसुफ़ज़ई के जिंदगी के जो हालात उसने लिखे हैं अपने तौर है, क्या है, पाकिस्तान में तो ये नहीं होता, वहां तो नलकों में पानी नहीं आता, वहां तो गैस नहीं आती, वहां तो बिजली नहीं होती, और जहां पर मैं हूं यानी बर्तानिया जहां पे वो चली गई थी गोली खा करके, वहां पर तो सब कुछ है और बेहतरीन जिंदगी है और ये भी है और वो भी है, सब कुछ है। अब इस तरह की जो मजमून है आपने अपने स्कूल के 6th grade के बच्चों की किताब के अंदर रखा हुआ है, उस मजमून को पढ़ करके आप अपने बच्चों के दिल में किसकी रग़बत पैदा कर रहे हैं, किसकी रग़बत पैदा हो रही है, राइट। यूरोपियन कल्चर की, यूरोपियन लाइफ की, यूरोपियन कंट्रीज की रग़बत पैदा हो रही है, पाकिस्तान से तो बेरग़बती पैदा हो रही है, पाकिस्तान की तो हर चीज उनको बुरी लगेगी, राइट। रग़बत पैदा कर रहे हैं यूरोप की, रग़बत पैदा कर रहे हैं पाकिस्तान के खिलाफ की। अब आप तवक्को ये करते हैं कि वो पाकिस्तान के वफादार होकर के रहेंगे, भाई कैसे वफादार होकर के रहेंगे यार, जब आपने रग़बत किसी और कल्चर की, किसी और वे ऑफ लाइफ की पैदा कर दी है, तो अब तो दे हैव टेकन ओवर, अब तो वो उसकी तलब भी पैदा करेंगे ना। इसी वजह से पाकिस्तान के अंदर जो भी रहता है वो यही तलब करता रहता है, किसी तरीके से मुझे इंग्लैंड का वीजा मिल जाए, किसी तरीके से मुझे अमेरिका का वीजा मिल जाए, वहां की सिटीजनशिप मिल जाए, किसी तरीके से मैं कनाडा मूव हो जाऊं, राइट। क्योंकि रग़बत पैदा हुई हुई होती है ना उन चीजों की, अब वो तलब के अंदर तब्दील होती है, जब तलब में तब्दील होती है तो फिर आप अपने सब कुछ को कुर्बान करके वहां चले जाते हैं, प्राइस पे करते हैं, वहां चले जाते हैं, राइट। फिर वहां पे जाकर के ना आपका जो है वो मुल्क के साथ ताल्लुक रहता है, ना आपका दीन सलामत रहता है। अगर आप काफिर नहीं होते तो आपकी औलादें काफिर हो जाती हैं। तो दीन को बतौर प्राइस के दे करके अमेरिका चले गए, कैनेडा चले गए, यूके चले गए, ठीक है ना। पाकिस्तान में बैठ करके आपने ये काम किया था, बेरग़बती पैदा करने वाला काम, अब आप उधर चले गए तो वहां पर तो जाकर के फिर आपने प्राइस पे करके फिर आप कुछ और बन गए, ठीक है। तो ये जो रग़बत पैदा करना है ना, ये हम भाप नहीं पाते, हम इस बात को समझ नहीं पाते कि रग़बत पैदा हो रही है, इसको यहीं पे हमने एड्रेस करना है। बच्चे के अंदर दीन की रग़बत पैदा हो वो हम भाप जाते हैं, ओहो ये मेरा बच्चा तो लगता है कि मौलवी की तरफ जा रहा है ना, मौलवियों की तरफ इसकी दिल में रग़बत पैदा हो रही है, इसको इधर ही रोको। अगर अभी नहीं रोका तो कल को ये टू मच मौलवी बन जाएगा, कल को ये हमारे हाथ से निकल जाएगा। दीन की रग़बत हमें समझ में आ जाती है, हम उसको उधर ही रोकने की कोशिश शुरू कर देते हैं, दुनिया की रग़बत समझ में नहीं आती, ठीक है। بالکل اسی طریقے سے ایک آخری مثال دے کر کے آجز ختم کرے گا کہ اس وقت نا انٹرنیٹ کے اوپر بہت ساری چیزیں موجود ہیں, ہمیں اس کی فکر ہی نہیں ہوتی کہ ہماری اولاد جو انٹرنیٹ کے اوپر چیزیں دیکھ رہی ہے, جو پڑھ رہی ہے, تو ان کو دیکھ کر کے اس کے دل میں کس کی رغبت پیدا ہو رہی ہے. ہم سمجھتے ہیں کہ جی صرف پورنوگرافی سمجھتے ہیں کہ جس کے اندر بالکل بے لباس مرد اور عورت ہوتے ہیں اور وہ انتہائی گھٹیا غلیظ قسم کی حرکتیں کر رہے ہوتے ہیں, اس کو پورنوگرافی کہتے ہیں. ہم سمجھتے ہیں کہ جی پورنوگرافی اگر ہے نا تو پھر تو بری چیز ہے, اولاد کو بچانا چاہیے ان سے. حالانکہ جو لوگ اپنی اولاد کو اسکرین کے اوپر چھوڑ دیتے ہیں, حقیقت تو یہ ہے کہ ان کو کچھ پتہ نہیں ہوتا کہ ان کی اولاد اسکرین پر کیا دیکھ رہی ہے, نہیں پتا ہوتا, لیکن پھر بھی ایک فکر ہوتی ہے کہ ہاں جی پورن نہ دیکھیں, ہے نا, بے لباس مرد اور عورتیں نہ دیکھیں, اس کی فکر ہوتی ہے. لیکن وہ انٹرنیٹ کے اوپر جو یوٹیوب کے چینلز بنے ہوئے ہیں, جو اس کے اوپر جو ہے وہ موٹیویشنل سپیکرز آتے ہیں, مثال کے طور پر ایک ہے ٹیڈ ٹاک. ٹیڈ ٹاک جو ہے نا یہ ایک فورم ہے جس کے اوپر کوئی بھی آ کر کے جو ہے وہ ایک موٹیویشنل سپیچ دے سکتا ہے, یعنی آپ کو کسی بھی ٹاپک کے اوپر ابھارنے کے لیے کوئی آ کر کے بات کرنا شروع کر دے. تو ٹیڈ ٹاک والے جو ہے نا وہ اس کی ویڈیو بنا کر کے پھر اپنے چینل کے اوپر لگا دیتے ہیں. اب دنیا میں کوئی بھی اس ٹیڈ ٹاک کے چینل کو دیکھ سکتا ہے, ٹیڈ ٹاک کی موٹیویشنل ٹاکس کو دیکھ سکتا ہے, ٹھیک ہے نا. اب وہ جو موٹیویشنل اسپیکر ہوتا ہے وہ دنیا کی کوئی بھی چیز بیچ رہا ہو, لیکن جب کوئی بچہ اس کو دیکھ کر کے, کوئی نوجوان لڑکی, کوئی نوجوان لڑکا اس کو دیکھے گا اور اس سے موٹیویٹ ہوگا, تو اس سے اس کے دل میں رغبت کس کی پیدا ہوگی؟ صرف اس کانسیپٹ کی رغبت نہیں پیدا ہوگی جو کہ وہ بندہ بیچ رہا ہے, بلکہ اس بندے کے بات کرنے کے سٹائل, اس بندے کے لباس, اس بندے کے فیملی بیک گراؤنڈ, اس بندے کا اپنا جو پس منظر ہے, ہر چیز کی رغبت پیدا ہوتی ہے. جب ہم کسی سے موٹیویٹ ہوتے ہیں, جب ہم کسی سے انسپائر ہوتے ہیں نا, اب وہ پورا کا پورا بندہ ہمیں ہمارے لیے باعث رغبت بن جاتا ہے. تو اب اس طرح کی کوئی بھی چیز ہمارے بچے دیکھ رہے ہیں نا, ہمیں اس کی پرواہ نہیں ہوتی کہ کون بات کر رہا ہے, کون اس طرح کی باتیں کر رہا ہے. ہمیں بس یہ ہوتا ہے کہ اچھا کوئی نعوذ باللہ بے حیائی والی باتیں تو نہیں کر رہا نا. اگر بے حیائی والی باتیں کر رہا ہے تو پھر ہمیں کچھ فکر ہوتی ہے دیندار ماں باپ کو کہ ہاں جی بے حیائی والی باتیں نہیں سننی چاہیے ہمارے بچوں کو. نہیں, اگر وہ بے شک باتیں بے حیائی والی نہیں کر رہا, لیکن سر سے لے کے پیر تک بے حیائی والی اس نے شکل بنائی ہوئی ہے, کوئی لڑکی ہے, رائٹ, بال بھی کھلے ہوئے ہیں, بے پردہ ہے, اس کا کیا, اس کا کس قسم کا اس کا بیک گراؤنڈ ہے, وہ جو ہے وہ کوئی دنیا کی چیز بیچ رہی ہے, تو بھائی جب آپ کی بچی دیکھے گی نا اس چیز کو, تو وہ اس عورت سے پوری امپریس ہوگی, وہ اس کے اس حلیے سے بھی امپریس ہوگی, اس کے ہر بات سے امپریس ہوگی. تو اس طریقے سے بہت ہوتا ہے انٹرنیٹ کے اوپر کہ وہ آ کر کے جو ہے نا وہ جو ٹاک کرتے ہیں, جو بات کرتے ہیں, وہ بات جو ہوتی ہے وہ تو اس میں بڑی اچھی باتیں بھی ہوتی ہیں, انسانیت کا خیال ہوتا ہے اس کے اندر, اور اس کے اندر جو ہے وہ اپنے حالات سے جو ہے وہ یعنی ایک جنگ لڑنا والی بات ہوتی ہے, اور کمپرومائز نہیں کرو بھائی آپ اپنے حالات سے, اور آپ کے اندر ایک امید ہونی چاہیے, آپ کے اندر ایک طلب ہونی چاہیے, آپ کے اندر ایک حوصلہ ہونا چاہیے, اس طرح کی اچھی اچھی باتیں کرتے ہیں. لیکن اس کے اندر انہوں نے بہت سارے ایسے چھپے ہوئے میسیجز رکھے ہوئے ہوتے ہیں کہ جن کی وجہ سے نا دیکھنے والے, سننے والے کے دل کے اندر دوسرے جذبات بھی پیدا ہو رہے ہوتے ہیں, رائٹ, اینٹی ریلیجن جذبات پیدا ہو رہے ہوتے ہیں, خدا کے خلاف کے جذبات پیدا ہو رہے ہوتے ہیں, رسول کے خلاف کے جذبات پیدا ہو رہے ہوتے ہیں, علماء مشائخ کے خلاف کے جذبات پیدا ہو رہے ہوتے ہیں, بہت ساری نیگیٹو چیزیں پیدا ہو رہی ہوتی ہیں, ٹھیک ہے نا. تو یہ رغبت جو ہے نا وہ ان ٹاکس کو دیکھ کر کے, ان چیزوں کو دیکھ کر کے ہمارے دلوں میں پیدا ہو رہی ہوتی ہیں, اور ہمیں ادراک نہیں ہوتا اس بات کا کہ اس رغبت کو اگر ہم نے انچیک چھوڑ دیا تو یہ چیز جا کر کے طلب میں تبدیل ہوگی. اب بچہ جو دیکھ رہا ہے وہ خود بھی اسی بندے جیسا بننا چاہے گا جس سے وہ انسپائر ہو رہا ہے, ٹھیک ہے. تو ہمیں ان چیزوں کو سمجھنے کی ضرورت ہے, کیونکہ ہم اس دور میں رہ رہے ہیں کہ جس دور کے اندر स्पेशली स्क्रीन्स के जरिए से, इंटरनेट के जरिए से, स्कूल कॉलेज के माहौल के जरिए से हमारे बच्चों के ऊपर बहुत ज्यादा नेगेटिव चीजें जो हैं वो अटैक कर रही हैं। जब तक माँ बाप को अंदाजा नहीं होगा इन चीजों का ना, वो इनसे बचने की तदाबीर भी नहीं कर सकते। तो माँ बाप को इस वक्त बहुत ज्यादा शऊर हासिल करने की जरूरत है, बहुत ज्यादा अंडरस्टैंडिंग हासिल करने की जरूरत है। ठीक है, तो इस बात को जो आज समझाने की कोशिश करी है कि रग़बत जब पैदा हो जाए तो उसके बाद फिर ये तलब में तब्दील होती है, और जब तलब वाला मामला हो ना तो वहां पर फिर जो सेल्स एजेंट वाले लोग होते हैं वो टेक ओवर कर लेते हैं। ठीक है ना, फिर आपके हाथ से मामला निकल जाता है, सेल्स एजेंट टेक ओवर कर लेते हैं। अगर नेकी के रास्ते के ऊपर रग़बत पैदा हो गई, आप वहां चले गए, तो अल्हम्दुलिल्लाह अल्लाह के नेक बंदे वो सेल्स एजेंट हैं, वो टेक ओवर कर लेंगे, दे विल डू द जॉब। ठीक है ना, आपका बच्चा जो है फिर अल्हम्दुलिल्लाह नेकों के हवाले, नेक जो है उसको नेकी के रास्ते के ऊपर लेकर के चलेंगे। लेकिन अगर आप बुराई के रास्ते के ऊपर, आपके बच्चे के दिल में रग़बत पैदा हो रही है ना, तो फिर बुराई के रास्ते के ऊपर सेल्स एजेंट जो है वो शैतान है, वो टेक ओवर कर लेता है। जब शैतान टेक ओवर कर लेता है तो अब मामला आपके हाथ से निकल जाता है, अब जो है ना आप कुछ नहीं कर सकते सवाए इसके कि बस अल्लाह ताला से दुआ करें, अल्लाह मेरी गलतियों को के ऊपर मुझे माफ कर दे, मुझसे जो ये गलती हो गई है कि मैंने खुद अपने अमलों के जरिए से अपने इस बच्चे के दिल के अंदर गुनाह की रग़बत पैदा कर दी, दुनिया की मोहब्बत की रग़बत पैदा कर दी, और जो है वो जो जो गैर मुस्लिम कल्चर है उनकी अजमत वाली रग़बत मैंने अपने बच्चे के दिल के अंदर पैदा कर दी, ये मुझसे बहुत बड़ी गलती हो गई है, आप इस गलती के ऊपर मुझे माफ कर दीजिए, और मेरे बच्चे के दिल के अंदर जो ये रग़बत पैदा हो गई है इसको आप उसके दिल से निकाल दीजिए, है ना। बस अब आप ये दुआ कर सकते हैं, अब आप और कुछ नहीं कर सकते, क्योंकि शैतान के हाथ में ये मामला चला गया, उसने टेक ओवर कर लिया है। ठीक है, अब जो है वो टाइम तो पूरा हो गया, लेकिन दो तीन मैसेजेस आए हुए थे जो कि सारे इसने पढ़े नहीं थे, तो वो पढ़ लेते हैं, जिसको जाना है मसरूफियत है तो वो क्लास को छोड़ के भी जा सकते हैं, बाद में रिकॉर्डिंग भी सुनी जा सकती है। तो इन्होंने लिखा था कि तस्वीर के बारे में अगर दोस्त फैमिली वाले इसरार करें कि अपनी या बच्चों की तस्वीर लिया करो और भेजा करो, तो इस तरह के मामले से कैसे बचा जा सकता है, प्राइस पे करनी पड़ती है। ठीक है ना, आपको अपनी हिफाजत करनी है, अपने बच्चों की हिफाजत करनी है, तो इसके लिए प्राइस पे करनी पड़ती है ना, हर चीज की प्राइस होती है ना, नथिंग इज फॉर फ्री। तो बिल्कुल इसी तरीके से ये जो खानदान वाले पीछे पड़े हुए होते हैं ना कि जी आप तस्वीर खींचें और भेजें, तो इस पर प्राइस क्या पे करनी पड़ती है, इस पर उनकी जो आपके साथ रजामंदी और जो बड़ी वो लवली डबली किस्म की जो आपके साथ उनका ताल्लुक है ना, इसकी प्राइस पे करनी पड़ती है, उनकी थोड़ी सी नाराजगी बर्दाश्त करनी पड़ती है। ठीक है ना, उनकी नाराजगी बर्दाश्त करनी पड़ती है, यानी उनके जो आपके साथ बहुत अच्छा जो है वो दोस्ताना ताल्लुक है ना, इसको खत्म करना पड़ता है, इसको लूज करना पड़ता है। ठीक है ना, वो थोड़े दिन के लिए आपसे नाराज होंगे, लेकिन अगर वो आपके खैर ख्वाह हैं और आपके साथ वाकई उनका फैमिली का ताल्लुक है और बड़े आप अच्छे लोग हैं, तो वो थोड़े दिन की नाराजगी फिर वो खत्म हो जाती है। ठीक है ना, फिर वो उनको वो समझ जाएंगे, हाँ भाई लगता ये है कि ये जो है ना वो मौलविया बन गई हैं, अब ये ना हमारी इन ख्वाहिशात को पूरा नहीं करेंगी। ठीक है ना, तो फिर वो आपसे नॉर्मल हो जाते हैं भाई। और अगर वो गलत किस्म के लोग होते हैं, फैमिली के अंदर भी तो होते हैं ना इस तरह के, तो फिर वो आपसे नाराज होंगे, आपसे बातचीत बंद कर देंगे। तो भाई अल्लाह की खातिर और अपने बच्चों की हिफाजत की खातिर कुर्बानी तो देनी पड़ती है ना, बगैर कुर्बानी दिए नहीं होते ना सारी चीजें। ठीक है ना, तो भाई ये ना समझें कि आप जो है वो दीन पे चलना चाहें, आप जो है वो अपनी और अपने औलाद की दुनिया और आखिरत की हिफाजत करना चाहें और सब आपसे राजी रहें, सब आपसे खुश रहें, सब आपको जो है वो थपकियां देते रहें और शाबाशें देते रहें और आपके जो है वो पीठ ठोकते रहें, नहीं ऐसा नहीं होता। ये अल्लाह के रसूल के साथ नहीं हुआ सल्लल्लाहु अलैहि वसल्लम, ये अल्लाह के औलिया के साथ नहीं हुआ, ये हमारे साथ कैसे हो सकता है कि सब खुश रहें, नाराज तो होने वाले लोग रहेंगे ना। बात ये होती है कि हमारे लिए बस ये चीजें जो है ना वो अहमियत नहीं रखती हैं, हमारे लिए लोग अहमियत रखते हैं, हमारे लिए हमारी फैमिली कनेक्शन, हमारी दोस्तियां, राइट, हमारे लिए वो सोहबत अहमियत रखती है, हम उसको गिवअप नहीं करना चाहते हैं अल्लाह की खातिर, अपने औलाद की हिफाजत की खातिर हम उसको गिवअप नहीं करना चाहते हैं। तो फिर क्या होता है, फिर प्राइस हम ये पे कर रहे होते हैं, हिफाजत की प्राइस पे कर रहे होते हैं, हमारी औलाद की हिफाजत नहीं होती ना, दुनिया में हिफाजत हो रही होती है ना आखिरत में हिफाजत हो रही होती है। प्राइस तो हम पे कर रहे होते हैं, या उधर प्राइस पे करें या इधर प्राइस पे करें, प्राइस पे करना तो लाजिमी है, ठीक है ना। या तो कुछ लोगों को नाराज करके प्राइस पे कर लें, उनकी खुशी की प्राइस, या अल्लाह को नाराज करके ये वाली प्राइस पे कर लें, ठीक है ना। जब अल्लाह नाराज हो जाता है ना, तो फिर शयातीन को जो है ना फिर लूज कर दिया जाता है हमारे ऊपर, हमारी औलाद के ऊपर शयातीन लूज हो जाते हैं, फ्री हो जाते हैं। अब वो आकर के ना फिर हमारे साथ वो करते हैं जिसका हमें अंदाजा नहीं होता फिर, ठीक है ना। तस्वीरों वाला मामला ना इंशाल्लाह आपको मैं पहचान गया हूँ, तस्वीरों वाला मामला जो है ना याजिद आपको भेजेगा, समझने की कोशिश कीजिएगा तस्वीरों से क्या होता है औलाद के साथ, अपने साथ, ठीक है ना। ये जादू, ये हसद और ये जो सारी चीजें है ना दुनिया के अंदर बहुत ज्यादा मौजूद है, और वो तस्वीरों के जरिए से खास तौर पर जादू वाला मामला और हसद वाला मामला, बदनजरी वाला मामला, राइट, ये तस्वीरों के जरिए से बहुत ज्यादा आसान हो जाता है, ठीक है। आपके रिश्तेदार आपके ऊपर जादू नहीं करेंगे, अच्छे रिश्तेदार हैं तो, हम तो ऐसे बहुत सारे रिश्तेदारों को जानते हैं जो कि जादू भी करते हैं, लेकिन आपके अच्छे होंगे वो जादू नहीं करेंगे, लेकिन हसद तो हो जाता है ना, राइट। उनके पास औलाद नहीं है, आपके पास औलाद है, उनके पास कोई चीज नहीं है, आपके पास वो चीज है, हसद हो जाता है। हत्ता के हदीस मुबारक से साबित है, हसद ना भी कर रहा हो, बस बंदा जो है वो एक निगाह से देख ले, रश्क की निगाह जिसको कहते हैं, रश्क हसद नहीं होता, रश्क की निगाह से देख ले और अल्लाह का जिक्र ना करे, आपको दुआ ना दे उस वक्त, बस बीमार पड़ने के लिए यही काफी है। सहाबी को सहाबी ने देखा और वो गिर पड़े, बुखार हो गया उनको, कोई हसद नहीं किया था, सिर्फ रश्क की निगाह से देखा था, बस दुआ करना भूल गए थे यार, उनको पता ही नहीं था कि दुआ भी करनी चाहिए। हमारे यहाँ किसको पता है कि जी दुआ भी करनी चाहिए, माशा अल्लाह ला हौला वला कुव्वता, दिल से पढ़ना भी होता है। कुछ लोग जो है ना वो अपनी तस्वीरें लगाते हैं और उसके ऊपर लिख देते हैं माशा अल्लाह ला हौला वला कुव्वता, वो समझते हैं कि जो देख रहा होगा ना वो भी फिर माशा अल्लाह ला हौला वला कुव्वता पढ़ करके मेरी तस्वीर देखेगा, राइट। उस बंदे को हो सकता है पढ़ना ही ना आता हो, वो हो सकता है उसको कुछ पता ही नहीं होगा इसका मतलब क्या है, बस वो तस्वीर देख रहा है, रश की निगाह से देख रहा है, बस आपके गिरने के लिए यही काफी है, राइट। हमें ना मतलब हमें नहीं पता ये सारी बातें, तो उनको क्या पता होगा जो कि ना क्लास लेते हैं ना उनका कोई और ताल्लुक है, उनको ये सारी बातें कैसे पता होंगी। तो ये रिश्तेदार मुझे मुझसे भी मांगते हैं, रिश्तेदार मेरी बीवी से भी रिश्तेदार मांगते हैं, हाँ भाई अपने बच्चों की तस्वीर देखो, बड़ा अरसा हो गया तुम्हें देखे हुए, तुम्हारे बच्चों को देखे हुए, हमसे नहीं मांगते, हम कोई खलाई मखलूक है, हम कोई मार्स से आए हैं, हम कोई जो है वो मदरसे में पैदा हुए थे, किसी पीर साहब की खानकाह में पैदा हुए थे हम, आपको पता है हमारा क्या बैकग्राउंड है। लेकिन इन लोगों की, अपने रिश्तेदारों की इन ख्वाहिशात को इग्नोर करना होता है, इग्नोर करना होता है, ठीक है। अब उनकी मर्जी है, ताल्लुक रखना चाहे रखें, ना रखना चाहे ना रखें, बहुत से रखते भी हैं, उसके बाद भी रखते हैं ताल्लुक। अच्छा, अगला मैसेज था, अब ये उर्दू इंग्लिश मिक्स करके जब लिखते हैं ना तो वो टूट जाता है, समझ में नहीं आता कहाँ से शुरू करें, हर कोशिश करते हैं। अगर बच्चे कोई चीज बनाए, टॉयज, फूड एक्सेट्रा, और इसकी तस्वीर लेकर रख लें, इस तरह किसी जगह जाएं, सिर्फ नेचुरल सीन की तस्वीर ले लें, तो इससे भी मना करना चाहिए, इसकी हकीकत बच्चों से डिस्कस करनी चाहिए। जिसके अंदर जानदार की तस्वीर ना हो तो उसकी तस्वीर ले सकते हैं, ठीक है, शरीयत के अंदर उसकी इजाजत है, ले सकते हैं, और ठीक है, उसको एज अ मेमोरी के तौर पर आप अपने साथ रख सकते हैं, ठीक है, उसकी उसकी मानियत भी नहीं है और रख सकते हैं, ठीक है। तो तस्वीर अगर आपको है भी, मैं ऐसी चीज की तस्वीर ले लूँ जिसके अंदर फेस ना हो, जिसमें यानी ह्यूमन बीइंग्स ना हो, और उसकी तस्वीर ले सकते हैं, इसकी हकीकत बच्चों से डिस्कस करनी चाहिए। मलाला यूसुफजई की, यस डेफिनेटली, मलाला यूसुफजई और इस तरह की जितनी आजकल जो ये फेमिनिस्ट आई हुई हैं और जो इस तरह के एक से एक जो है ना वो बहुत 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 बुरी किस्म की चीजें, गंदी किस्म की चीजें, ये जो विमेंस मार्च और मेरा जिस्म मेरी मर्जी और इस तरह के जितने लोग आए हुए हैं ना, यानी हमें बताना पड़ेगा। अच्छा, मलाला यूसुफजई वाला मामला जो है ये, यानी दे शुड नो, लेकिन अब कितनी आप जो है वो डिटेल में जा करके क्या अल्फाज इस्तेमाल करके, उसके ऊपर फिर आपको हिकमत से काम लेना होगा, क्योंकि बेहयाई के अल्फाज इस्तेमाल करना ना तो उसकी इजाजत है और ना वो जरूरी होता है, ठीक है ना, कि मसला समझाने के लिए बेशर्मी और बेहयाई वाली लैंग्वेज भी इस्तेमाल की जाए, ये जरूरी नहीं होता, ٹھیک ہے نا, آپ اوور آل ایک اچھے طریقے سے بچوں کو بتا سکتے ہیں کہ کیا چیز صحیح ہے, کیا چیز غلط ہے, اور کس میں کیا خرابی ہے, کس میں کیا خرابی ہے. لیکن بہت اسپیسیفک گرافیکل ڈیٹیلز کی ضرورت نہیں ہوتی. اس ٹاپک پہ بھی ہم سورہ مریم ہی کی تفسیر میں شروع میں بات کر چکے ہیں. ہمارے بچوں کی چھوٹی چھوٹی باتیں اچھی ہوں یا بری, سب کے سامنے بول کر ان کا مذاق اڑایا جاتا ہے, یہ کیسے اوائڈ کریں؟ چھوٹی باتیں ہوں یا بری باتیں, ان کو سب کے سامنے بول کے مذاق اڑایا جاتا ہے. دیکھیں, ایک تو یہ ہے کہ جی آپ مجبوراً جو ہے نا وہ کسی ایسے فیملی سٹرکچر میں رہتے ہیں کہ جس میں کہ آپ ان لوگوں کو, ایسے لوگوں کو جو کہ طنز اور مذاق اور یہ مزاحیہ حرکتیں کرتے ہیں الٹی سیدھی دل توڑنے والی, تو اب آپ ان کو اوائڈ نہیں کر سکتے کیونکہ مجبوراً آپ کو اسی گھر میں رہنا ہے, آپ افورڈ ہی نہیں کر سکتے اپنا الگ گھر بنانا. ٹھیک ہے, تو ایسی صورت میں جو ہے نا پھر کرنا یہ چاہیے کہ, اچھا سوری, یہ میں نے کہا بھی کیوں, وہ اس لیے کہا کہ اگر آپ کے لیے ممکن ہے ایسے لوگوں سے اپنے آپ کو الگ کر لیں تو الگ کر لیں. ٹھیک ہے نا, بڑے گھر کے اندر جوائنٹ فیملی سسٹم میں رہنا یہ خرابی کی جڑ ہے. یہ رائٹ, جوائنٹ فیملی سسٹم میں رہنا یہ ہمارے دین کا مزاج نہیں ہے. جوائنٹ فیملی سسٹم میں رہنا یہ ہمارا ایک غلط, دین سے ہٹ کر کے ایک کلچر بن گیا ہے جس کو ہم نے دین کا نام دے دیا. یہ دین کی تعلیم نہیں ہے. ٹھیک ہے نا, دین کی تعلیم یہ ہے کہ میاں بیوی بچوں سمیت, ایم بی بی ایس, رائٹ, ایم بی بی ایس, الگ حجرا, الگ گھر, یہ ہے ہماری دین کی تعلیم. ٹھیک ہے نا, اور جو آپ کو اس کے خلاف بولتے ہیں نا وہ مجبوری کی صورت میں بولتے ہیں کہ ہاں مجبوری میں مل جل کر کے رہنا چاہیے وغیرہ وغیرہ, لیکن وہ آئیڈیل فارم نہیں ہے. آئیڈیل فارم ایم بی بی ایس کی ہے, میاں بیوی بچوں سمیت بس. اور جب بچے کی شادی ہو جاتی ہے نا تو پھر وہ ایک نیا ایم بی بی ایس شروع ہو جاتا ہے. ایم بی بی ایس, بچے کی شادی ہو گئی, میاں بیوی, اور پھر جب اس کے بچے ہوں گے بچوں سمیت, وہ ایک الگ ایم بی بی ایس. سمجھ رہے ہیں, انشاءاللہ ایم بی بی ایس یاد رہے گا. ٹھیک ہے, لیکن مجبوری ہے, بالکل ہی الگ نہیں ہو سکتے, شور ہی تیار نہیں ہوتا. اس آجز نے پچھلے دنوں آپ کو بھی دین اسینشنز کے گروپ کے اوپر بھی شیئر کیا ہے اور دوسرے گروپس کے اوپر بھی, سانس کے بارے میں ماشاءاللہ کسی نے بڑی اچھی بات لکھی تھی, تو اس کے اوپر پھر بہت سارے کامنٹس لکھ کر کے ساتھ اس نے آپ لوگوں کے ساتھ شیئر کیا. ٹھیک ہے نا, تو اس کو جب پڑھا نا کسی ہمارے جاننے والی نے, تو انہوں نے بڑی اچھی بات کہی. انہوں نے کیا کہا کہ جو مرد ہے نا, مطلب یہ بات تو سانس کے خلاف ہو رہی ہے نا کہ سانس جو ہے وہ یہ کرتی ہے, سانس وہ کرتی ہے, سانس کو ایسے نہیں کرنا چاہیے, سانس کو ایسے نہیں کرنا چاہیے. لیکن یہ جو مرد ہے نا, مرد خاندان کے مرد, یہ پہلے تو یہ کرتے ہیں کہ مل جل کر کے رہو, سب کو ساتھ رہنا ہے, کسی کو الگ نہیں ہونا, سب نے ایک ہی گھر کے اندر رہنا ہے, مل جل کر کے رہنا ہے, محبت پیار سے رہنا ہے. ٹھیک ہے نا, تو اس وجہ سے نا پھر سارے ایک ساتھ رہتے ہیں, ایک ہی جگہ کے اندر کرامڈ اپ, ایک ہی گھر کے اندر, اس کا یہ بیڈ روم, اس کا یہ بیڈ روم, اس کا بس, اور کچن سب کا ایک. اور پھر اس کے بعد جب لڑائیاں شروع ہوتی ہیں, ہے نا, پھر جب لڑائیاں شروع ہوتی ہیں تو پھر جو ہے وہ سارا الزام ساس کے اوپر, سارا الزام بہوؤں کے اوپر, وہ بہو ایسی نہیں ہے, وہ ساس ایسی نہیں ہے, وہ یہ نہیں ہے, وہ ویسی نہیں ہے, یعنی عورتوں کے اوپر الزام ڈال دیتے ہیں. لیکن برائی کی ابتدا کس نے کری تھی؟ ابتدا مرد نے کری تھی. ٹھیک ہے نا, اسی وجہ سے, یعنی یہ تو خاتون کا جواب میرے پاس بعد میں آیا تھا, لیکن اس عاجز نے اسی وجہ سے ساس کے اوپر جو مضمون بنایا تھا نا, لکھا تو میں نے پورا نہیں تھا, بنایا تھا نا, اس کو مردوں کے گروپ کے اوپر بھی بھیجا تھا. کیونکہ مرد جو ہے نا, اللہ تعالیٰ نے قوام بنایا ہے, مرد کو جب تک یہ بات سمجھ میں نہیں آئے گی عورت نہیں کر سکتی معاملے کو. ٹھیک ہے, تو مردوں نے جو ہے وہ سب کو ایک جگہ پہ کیا ہوا ہوتا ہے, گھساڑا ہوا ہوتا ہے ایک گھر کے اندر, اور پھر جب عورتیں آپس میں لڑتی ہیں, کیونکہ اللہ تعالیٰ نے بنایا ان کو ایسا بھائی, جذبات کے بغیر عورت نہیں ہو سکتی. اب جب وہ اس طریقے سے ایک دوسرے کے ساتھ جو ہے وہ گھس کر کے رہیں گی تو لڑائی تو ہوگی. تو یہ اصل میں مردوں کا قصور ہوتا ہے. ٹھیک ہے نا, پھر اس کے بعد عورت کا پھر قصور بن جاتا ہے جب وہ بھائی ٹھیک ہے, اس کو بھی چاہیے کہ وہ نہ لڑے وغیرہ. ٹھیک ہے, لیکن بنیاد اس کی مرد کی غلطی ہوتی ہے. بہرحال, تو اگر اس طریقے سے آپ کو رہنا پڑ گیا ہے نا ایسے لوگوں کے ساتھ جو کہ آپ کے اوپر طنز کرتے ہیں, آپ کے اولادوں کے اوپر طنز کرتے ہیں نا, تو اس سے بچنے کے لیے جو آپ کر سکتے ہیں نا, وہ یہ کر سکتے ہیں کہ آپ جو ہے نا وہ اپنا بہت مضبوط تعلق نیکوں کے ساتھ بنائیں. अच्छे लोगों के साथ बनाए, जहां पर इस किस्म की घटिया जुबान इस्तेमाल ना होती, जहां पर जो है वो आपको सपोर्ट करने वाले रूहानी तौर पर, नफ्सियाती तौर पर, अच्छाई के मामले के अंदर सपोर्ट करने वाले लोग हो ना, ऐसे लोगों के साथ अपना बहुत गहरा ताल्लुक बनाए, मजबूत ताल्लुक बनाए, ठीक है ना। जब आपका उनके साथ मजबूत ताल्लुक हो जाएगा ना, तो उससे क्या फायदा होगा आपको कि इन लोगों की ये जो डोंट्स और टीज करना और ये जो बातें हैं ना, ये फिर आपके ऊपर वैसे मनफी तरीके से असरअंदाज नहीं हो सकेंगी, आप इम्यून हो जाएंगे इनसे। समझते हैं ना, आजकल तो कोरोना वायरस की मेहरबानियां, इम्यूनोलॉजी और इम्यून सिस्टम सभी समझते हैं, अब तो वायरस से इम्यून हो गए। भाई वायरस तो मौजूद है लेकिन आपको वो कुछ कर नहीं पा रहा, आपको बीमार कर नहीं पा रहा। बिल्कुल इसी तरीके से आप उस घर में रहेंगी और इस तरह की गंदी जुबान वाले वायरस जो है वो घर के अंदर मौजूद रहेंगे, लेकिन आप इम्यून हो चुकी होंगी, ठीक है ना। लेकिन इम्यून ऐसे ही नहीं हो जाएंगी, उसके लिए आपको नेकों के साथ अच्छा गहरा ताल्लुक, मजबूत ताल्लुक बनाना पड़ेगा। जब बना लेंगे तब इम्यून होंगी, उसके बगैर इम्यून नहीं होगी। और ये ताल्लुक बनाने के लिए अब आपको कहीं जाने की भी जरूरत नहीं है, ठीक है ना। ये व्हाट्सएप जो अल्लाह ताला ने दिया है ना, इस व्हाट्सएप को इस काम के लिए इस्तेमाल किया करें। इन क्लासेस को, ये जो जूम अल्लाह ताला ने दिया है जिसके ऊपर हम क्लास कर रहे हैं ना, इस जूम की क्लासेस को, सब चीजों को इस मजबूत ताल्लुक बनाने के लिए इस्तेमाल करें। उसी घर में रहते हुए आप इम्यून हो जाएंगे। कोई और सवाल अगर है तो, आपने जैसे सास के 14 पॉइंट शेयर किया था, बहू के लिए भी पॉइंट्स होने चाहिए। चलें दुआ करें अल्लाह ताला बहू के लिए कुछ पॉइंट्स डाल दे। वैसे तो ओरिजिनली वो जो 14 पॉइंट्स थे ना, वो किसी और के लिखे हुए थे, ठीक है। अजीब अल्लाह ताला का मामला, देखिए अल्लाह ताला कैसे मामला करते हैं, राइट। आज तक सास की तरफ से ये 14 पॉइंट्स कभी मैंने कहीं नहीं पढ़े। हमारे हजरत के बयानात में इस तरह की बातें होती हैं, लेकिन इस तरह से पॉइंट जो है ना, वो कहीं नहीं पढ़े थे अब तक, ठीक है। ये एक रात पहले साजिश के एक दोस्त होते हैं, वो भी शेख हैं, उन्होंने शेयर किए थे, उनको भी किसी और ने भेजे थे, उन्होंने शेयर किए, मुझे अच्छे लगे, लेकिन बस बात आई गई हो गई। फिर मैंने कहा बाद में कभी देखेंगे, इसको मौका मिलेगा, ठीक है। अब आप तसव्वुर करें, रात को ये चीज साजिश के पास आई, सुबह फजर की नमाज के बाद हमारी एक ताल्लुक वाली साथी हैं, ठीक है, ताल्लुक वाली तालिबा हैं, सालिका हैं, उनका मैसेज आता है। वो कहती हैं कि जी मैं अपने बेटे की शादी करने वाली हूँ, ठीक है ना। कोशिश तो हमने यही करी है कि दीनदार घराने में शादी हो, और दीन देख करके हमने बच्चे का रिश्ता किया है, और बाकी हमारे बच्चे भी जो है वो दीन के माहौल के अंदर लगे हुए हैं, लेकिन मुझे आप कुछ हिदायत दें, मुझे आप कुछ नसीहत करें कि मैं जो हूं ना, फिर बतौर सास के अच्छी सास बन सकूं। तसव्वुर करें, राइट, इमेजिन करें इस बात को। उन खातून का इस्लाही ताल्लुक पिछले कोई 5-6 साल से कम है। जिस दिन उनको ये जरूरत महसूस हुई कि मुझे सास के मुतालिक कुछ हिदायत मिले, अल्लाह ताला ने चंद घंटों पहले उसका इंतजाम पहले से कर दिया था। देखिए ये हिदायत जो होती है ना, हिदायत ये भी रिस्क होता है, हिदायत भी रिस्क होता है, और राजिक कौन है? अल्लाह ताला है ना। तो अब इन्होंने हिदायत की दिल में तमन्ना करी, पता नहीं तमन्ना इनके दिल में शायद सुबह को पैदा हुई, अल्लाह ताला को इसका इल्म पहले से हो चुका था, अल्लाह ताला ने इनके लिए हिदायत के असबाब पहले भेज दिए, दिल के अंदर उसकी जो उन्होंने वजह पैदा हुई या उन्होंने उस मैसेज को लिखा, वो बाद में आया, रिस्क पहले आ गया। डिमांड एंड सप्लाई, हमारे दिल में जब हिदायत की डिमांड होगी ना, अल्लाह ताला उससे पहले उसकी सप्लाई कर देंगे। ये होता है, दिल में तमन्ना तो पैदा करें, अल्लाह ताला से मांगे तो सही, अल्लाह ताला आपके बल्कि जुबान हिलाने से पहले ही आपकी जरूरत को पूरा करेंगे। अल्लाह ताला के लेकिन अपने तरीके होते हैं, अपनी हिकमतें होती हैं, अपना तरीका होता है, राइट। अल्लाह ताला पे एतमाद रखें, राइट। हमारा काम है अल्लाह ताला से मांगना, दिल में तमन्ना पैदा करना, हिदायत की आरजू करना, हिदायत के लिए जो मेहनत करना, ठीक है ना। अल्लाह ताला के पास कोई कमी नहीं है, अल्लाह ताला ऐसा इंतजाम करेंगे कि हम सोचते रह जाएंगे। हमें समझ में नहीं आएगा ये कैसे हो रहा है सब कुछ, ठीक है। अच्छा, जब ये मैसेज लिख लिया, लिख करके भेज दिया, अब उसके बाद जो है वो किसी का मैसेज आ रहा है कि ये वाला जो आपने पॉइंट लिखा था मेरे घर के अंदर, इसी पॉइंट के ऊपर बहस चल रही थी इस वक्त, इसी एक पॉइंट के ऊपर मेरे घर में बहस चल रही थी कि जी मिलजुल के रहना चाहिए या अलग अलग रहना चाहिए। वो चूंकि ताल्लुक वाली थी, बड़े अरसे से माशाल्लाह मेहनत कर रही हैं और जिक्र भी करती हैं और इल्म भी हासिल किया, सब कुछ किया, राइट। उनका ये पॉइंट था कि हमारा दीन अलग अलग रहने की तालीम देता है, बाकी कोई नहीं मान रहा था। अब आप पढ़ लीजिए उस मैसेज को उठा करके, राइट। अलग अलग रहने के बारे में जो पॉइंट लिखा, तो कहती हैं ये जो पॉइंट था यही तो मुझे मेरी जरूरत थी इस वक्त, राइट, यही तो मेरी जरूरत थी, अब मैं इसको जो है वो इसी बुनियाद पर फिर अपने घर वालों से बात करूंगा। तो भाई ये अल्लाह का निजाम है, ये मेरा आपका बनाया हुआ निजाम नहीं है, ये अल्लाह का निजाम है। और अल्लाह ताला नोज व्हाट टू डू एंड हाउ टू डू। हमें सर मारने की ज्यादा जरूरत नहीं होती, हमें बस अपना जो जायज तरीका है उस तरीके को बस हम इस्तेमाल करें। बहुत लड़ने झगड़ने और मारने पीटने की कोई जरूरत नहीं है। अल्लाह ताला knows how to do things, अल्लाह ताला को पता है कैसे करना है, कब करना है, क्या करना है, ठीक है ना। अल्लाह के निजाम है, अल्लाह के निजाम के अंदर जो है ना वो कोई मसला नहीं है, कोई मुश्किल नहीं है किसी की अल्लाह के लिए, ठीक है। हम मायूस बिल्कुल भी ना हो, हम अल्लाह को राजी करने के ऊपर मेहनत करें बस, ठीक है। चले, बहुत ज्यादा देर हो गई आज तो आपसे ज्यादा चाहते हैं। वाखरुद्दावाना अलहम्दुलिल्लाह, वाखरुद्दावाना अलहम्दुलिल्लाह, अस्सलामु अलैकुम।